أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد صل على محمد وآل محمد وعجل فرجه وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين ایک بار پھر درود بھیجے گا محمد و آل محمد محمد و آل محمد وعجل فرجہ. سب سے پہلے خدا نے متعال کا انتہائی شکر بجا لائیں گے, اس نے ہمیں دین ایمان کی بصیرت نصیب فرمائی, ہدایت نصیب فرمائی ہے, مسلمانوں کے حالات پر سوچنے سمجھنے کا یہ موقع نصیب کیا ہے. جیسا کہ اللہ کے رسول کا فرمان ہے کہ جو مسلمان زندگی گزارے اور دوسرے مسلمانوں کے بارے میں غور و فکر نہ کرے, خیال نہ کرے, تو فرمایا کہ وہ مسلمان نہیں ہے. من اصبح ولم یهتم بامور المسلم فلیس بمسلم. تو یہ خدا نے متعال کی توفیق کا ایک نتیجہ ہے کہ آپ یہاں پہ تشریف فرما ہیں, اور اس کے ساتھ ساتھ میں پروگرام شروع کرنے سے پہلے تھوڑا سا اس پروگرام کی نوعیت کے بارے میں آپ کی خدمت میں عرض کر دوں. مجموعی طور پر ہماری جو تعلیمی زندگی گزری تھی اس کے اندر ایک ہماری اسپیشلائزیشن یا کہیے کہ جو کوشش تھی وہ دین اسلام کو سمجھنے کے لیے تھی, اور ایک علوم سیاسی کے اندر جس کو ہم لوگ پولیٹیکل سائنسز کہتے ہیں, اور اس کے اندر تھوڑا بہت ہماری ایجوکیشن تھی. اس کے حوالے سے ہم مختلف جگہوں کے اوپر یہ پولیٹیکل انالیسس کے پروگرام کیا کرتے ہیں. کراچی میں یہ پروگرام کا جو سلسلہ شروع ہوا تھا, پہلے ہم اس کو منتھلی کیا کرتے تھے, اس کے بعد پھر تھوڑا اس کا ڈیوریشن بڑھتا رہا, کبھی دو مہینے میں ایک دفعہ, کبھی تین مہینے میں ایک دفعہ. اس کا نام ہم لوگ زاویہ تجویز کرتے تھے, اور اس کے اندر یہ پروگرام ہوا کرتے تھے. اور اسی ٹائپ کا یہ پروگرام اس وقت, یہ سمجھ لیجئے آپ کے پاس ہے زاویے کا نام لیے بغیر. تو اس کی جو اسپرٹ ہے وہ, اس کو بیان کرنا ہم بہت ضروری سمجھتے تھے. اس پروگرام کی اسپرٹ یہ نہیں ہوتی کہ ہم ایک اوپینین آپ کے ذہن میں ڈالنا چاہتے ہیں, یا ہم یہ چاہتے ہیں کہ آپ اس طریقے سے سوچیں, بلکہ ہمارا طریقہ کار یہ ہوتا تھا کہ ہم پولیٹیکل انالیسس کریں, سیاسی تجزیہ کریں, آپ اس سیاسی تجزیے کو سنیں, اور اس سے آپ کو یہ فائدہ ہو کہ سیاسی تجزیہ کرنے کا طریقہ آپ کے سامنے واضح ہو جائے. تو ہمارا کام رائے کا اظہار کرنا اور آپ کو رائے کا معتقد کرنا نہیں ہے, بلکہ ہمارا کام یہ ہے کہ آپ رائے کو بنانے کا طریقہ کار دیکھنے کی کوشش کریں, اس سے آپ خود رائے بنانے کے قابل ہوں. اور دوسرا جو ہمارے ذہن میں اس کا ہدف تھا وہ یہ تھا کہ لوگوں کے نزدیک سیاسی تجزیے کی اہمیت بننا شروع ہو. ہم نے اس ٹائپ کا جو سب سے پہلا پروگرام کیا تھا وہ 1998 میں کیا تھا, اور تقریباً وہ ٹائم, اگر میں سال صحیح کہہ رہا ہوں, تو وہ ٹائم تھا کہ جب پرانے دور میں صدر پرویز مشرف آئے تھے اور انہوں نے ایک ریفرینڈم کروایا تھا. تو ایکچولی جو اس کا پہلا پروگرام ہوا تھا وہ ریفرینڈم سے ایک دن پہلے ہوا تھا, جس سے ہمارے دوست احباب بہت گھبرا بھی رہے تھے کہ بھئی ہم اس طرح کا ایک پروگرام کریں گے. بعض دوستوں نے کہا کہ آپ کو لوگوں کو حکومت اٹھا کے لے جائے گی, یہ ہوگا وہ ہوگا. خیر ہم ان کو سمجھاتے تھے کہ بھئی ہم کوئی دہشت گردی تھوڑی کر رہے ہیں, ہم تو بات کر رہے ہیں, اور اس میں کیا پریشانی کی بات ہے, آپ کیوں گھبرا رہے ہیں. تو ہمارا طریقہ کار یہی ہے. اچھا, اس طریقہ کار میں ایک خوبی یہ ہے کہ اس کا کوئی تعلق جذباتیت سے نہیں ہے. جو ہم نے نوٹ کیا ہے وہ یہ کہ زیادہ تر جو پولیٹیکل پروگرامز ہوتے ہیں ہمارے ملک میں وہ جذباتیت سے بھرپور ہوتے ہیں. جو سیاسی تجزیے کے پروگرام ہوتے ہیں یہ جذباتی نہیں ہوتے, یہ خالصتاً عقلی پروگرام ہوا کرتے ہیں. لہذا مثال کے طور پر ہمیں بلانے سے پہلے انہوں نے کہا کہ بھائی آپ تیار ہو جائیں, تو انہوں نے چند نعرے لگوائے. یہ سیاسی تجزیے کے پروگرام میں نہیں ہوتا, یہ سیاسی پارٹی کا کوئی پروگرام ہو رہا ہوتا ہے اس کے اندر یہ کام بہت اچھا ہوتا ہے. تو آپ نے کسی پروفیسر کو پولیٹیکل انالیسس کے لیکچر سے پہلے نعرے لگواتے نہیں دیکھا ہوگا. تو تھوڑا سا آپ اپنا جو پرسیپشن ہے پہلے اس کو دیکھ لیجیے. یہ پرسیپشن اس طرح سے مت لے کے جائیے گا کہ ہم یہاں پہ کوئی سیاسی پروگرام کرنے والے ہیں, جس کا مطلب یہ ہوگا کہ بھئی آپ کے کچھ جذبات کو ابھارا جائے. نہیں, یہاں پہ جذبات ابھارنے کا کوئی کام نہیں ہوتا ہے. یہاں پہ یہ ہوتا ہے کہ ہم صرف 2+2=4 کرنے کی کوشش کر رہے ہوتے ہیں. اور ویسے بھی ہم نے عرض کیا کہ اس کا زیادہ تر ہدف تو ہوتا ہے وہ ایجوکیشنل ہوتا ہے, وہ یہ کہ لوگوں کے اندر سیاسی تجزیے کے طریقہ کار کو زیادہ تر پیش کیا جائے، اس کو دیکھنے کی کوشش کرتے ہیں۔ تو یہ تھوڑا سا بیک گراؤنڈ تھا، میں نے کہا کہ اس کو عرض کرنا بہت ضروری ہے، اور اب آپ دیکھ بھی لیں گے کہ ہم، آپ دیکھیے اسی لیے اتنے نرم لہجے میں بات کر رہے ہیں، اتنے ہلکے ہلکے بات کر رہے ہیں کہ آپ کو یہ نہ لگے کہ ہم کوئی سیاسی جلسہ کر رہے ہیں۔ نہیں، یہ سیاسی جلسہ نہیں ہے، یہ زیادہ تر جو اس کا رجحان ہے وہ ایک سیاسی لیکچر کی طرف ہے، جلسے کی طرف ہرگز نہیں ہے۔ تو مثال کے طور پر اب کچھ دوستوں کے لیے تو جاگنا بہت مشکل ہو جائے گا، کیونکہ ظاہر ہے وہ جاگتے ہی اس وقت ہیں جب ذرا شور ہو، ذرا غوغا مچا ہوا ہو، تو ہم نے تو بہت اس سے بہت دور رہنا ہوتا ہے۔ تو بہرحال جو سونے کے موڈ میں وہ خاموشی سے فائدہ اٹھاتے ہوئے سو جائیں گے، تو باقی لوگ جو جاگتے رہیں گے وہ سن لیں گے۔ اور ہم نے اسی لیے دوستوں سے اصرار بھی کیا ہوتا ہے کہ بھائی ریکارڈنگ اچھی کر لینا، تاکہ کوئی جاگ رہا ہو یا سو رہا ہو، کم سے کم وہ جو نیٹ پہ ہوتے ہیں وہ سو نہیں رہے ہوتے، وہ لوگ جاگ رہے ہوتے ہیں، تو مسئلہ حل ہو جاتا ہے ہمارا۔ تو شروع کرتے ہیں انشاءاللہ، پروردگار عالم کے نام سے درود بھیجے گا محمد و آل محمد۔ اچھا، ممکن ہے کسی کے ذہن میں یہ سوال بھی آئے تو اس کو بھی عرض کر دوں، وہ یہ کہ بھائی اگر یہ سیاسی لیکچر ہے ہی تو درود کیوں بھیجوایا جا رہا ہے، اس میں پہلے خطبہ کیوں پڑھا گیا؟ وہ اس لیے ہے کہ ہم سیاسی آگہی کو دین کا حصہ سمجھتے ہیں، ہم یہ سمجھتے ہیں کہ دین کے لیے بہت ضروری ہے کہ لوگ سیاسی طور پر آگاہ ہوں، بابصیرت ہوں۔ انسان بیوقوف اسی وقت بنتا ہے جب اس کے پاس آگہی نہیں ہوتی، بصیرت نہیں ہوتی، اور دنیا کے جتنے ظالمین ہوتے ہیں وہ انسانوں کی بیوقوفیوں سے فائدہ اٹھاتے ہیں، غفلتوں سے فائدہ اٹھاتے ہیں۔ ایک تو ٹاپک یہ ہوتا ہے جس سے ظالم فائدہ اٹھاتے ہیں، دوسرا ٹاپک ایک اور ہوتا ہے، وہ انسان کی نفسانی کمزوری ہوتی ہے جس سے ظالم فائدہ اٹھاتے ہیں۔ اور وہ جو نفسانی کمزوری ہوتی ہے وہ دو ٹاپکس میں ریفلیکٹ ہوتی ہے، ایک انسان کے خوف میں، ایک انسان کی لالچ میں۔ تو اگر میرے اور آپ کے اندر تین کوالٹیز آ جائیں تو پھر ظالم ہم سے فائدہ نہیں اٹھائیں گے۔ پہلی بات، ہمارے اندر آگہی ہو، بصیرت ہو، ہم بیوقوف نہ ہوں، بیوقوف ہوں گے تو ظالم فائدہ اٹھائیں گے۔ دوسری بات یہ کہ ہمارے اندر خوف نہ ہو، ہم بے خوف و خطر ہوں، تو پھر ظالم فائدہ نہیں اٹھا پاتے۔ تیسری بات یہ ہے کہ ہم میں لالچ نہ ہو۔ اگر کوئی قوم بیوقوف نہ ہو، بزدل نہ ہو، لالچی نہ ہو، اس قوم کو کوئی نقصان نہیں پہنچا سکتا، ساری جڑ وہاں پر آئے گی۔ تو مثال کے طور پر اگر آپ کسی قوم کے بارے میں دیکھنا چاہتے ہیں کہ دنیا کے ظالم مستکبرین اس سے فائدہ اٹھائیں گے یا نہیں اٹھائیں گے، تو آپ سب سے پہلے ہی دیکھیے کہ ان کے اندر جو اویئرنیس کا چیپٹر ہے وہ کتنا مضبوط ہے۔ اویئرنیس نہیں ہے تو اس کا مطلب ہے یہ بیوقوف بنیں گے۔ دوسری بات یہ کہ یہ خوف پر کتنا قابو پا سکے اور لالچ پہ کتنا قابو پا سکے۔ اب یہ جو تین چیپٹرز ہیں ان سب کے لیے علیحدہ تیاری آپ کو چاہیے، لیکن تینوں کی تیاری کا جو بنیادی عنصر ہے وہ خدا پرستی ہے، عبودیت۔ اگر کسی کے اندر خدا کی بندگی ہو تو وہ بابصیرت بھی ہوگا، بے خوف بھی ہوگا، اور حریص بھی نہیں ہوگا۔ تو اگر کسی قوم کے اندر عبودیت آ گئی تو وہ قوم سیاسی میدان میں جیت جائے گی، اور کسی قوم میں اگر اللہ کی بندگی نہیں آئی تو یہ لوگ ہاریں گے، یہ لوگ یقیناً شکست کھائیں گے۔ یہ جو ہماری سیاسی پارٹیز ہیں، چاہے وہ پیور پولیٹیکل پارٹیز ہوں یا ریلیجیس پولیٹیکل پارٹیز ہوں، دونوں کو اس کے اوپر کام کرنا پڑے گا کہ کسی طریقے سے لوگوں میں بصیرت آئے، بے خوف ہوں اور لالچ نہ ہو۔ اچھا، بدقسمتی یہ ہے کہ زیادہ تر لوگوں کا یہ ایجنڈا ہے ہی نہیں، زیادہ تر لوگوں کا یہ ایجنڈا نہیں ہے، یہ ایجنڈا ان کے اپنے مفاد کے خلاف ہے۔ اگر یہ ایجنڈا نافذ ہو گیا تو ان کے اپنے مفاد کے خلاف ہوگا، تو وہ اس پہ عمل نہیں کریں گے۔ جب عمل نہیں کریں گے تو اس کا مطلب یہ ہے کہ خود بھی مصیبت میں اور قوم بھی مصیبت میں، تو آپ کو اور مجھے یہ کرنا ہوگا۔ تو بہرحال چلیے اب اس کو شروع کرتے ہیں۔ دین سے تعلق اس طریقے سے بنتا ہے، اور اس خاطر ہم اس کو دینی پلیٹ فارم پہ بھی کرتے ہیں تاکہ ہم بھی کہہ سکیں کہ بھائی دین کا یہ ایک حصہ ہے۔ ہماری گفتگو مشرقی وسطیٰ کے حوالے سے ہے، یہ علاقہ دنیا کا جس کو ہم لوگ مڈل ایسٹ یا مشرقی وسطیٰ کہتے ہیں، یہ سمجھ لیجئے کہ انسانی تاریخ، انسانی تمدن کے آغاز کا مرکز ہے، تمدن یہاں سے شروع ہوا ہے۔ اگرچہ دنیا میں تمدن کے بہت بڑے بڑے مراکز ہیں سویلائزیشن کے، مثال کے طور پر یونان ایک مرکز ہے، लेकिन यूनान को थोड़ा सा ज़्यादा बढ़ा के कहते हैं, इतना पुराना नहीं है। उससे ज़्यादा पुराना चीन है, उससे ज़्यादा पुराना इंडिया है, उससे ज़्यादा पुराना ईरान है। लेकिन दुनिया में जहाँ से कहीं कोई चीज़ शुरू करते हैं तो कहते हैं यूनान से शुरू हुई थी, क्योंकि वो मगरबी हैं, यूरोपियन हैं, तो वो यूरोपियंस अपने आप को हाईलाइट करने के लिए ऐसे कहते हैं, वरना वो लोग इतने बड़े नहीं हैं, इतने पुराने नहीं हैं। ज़्यादा पुराने आप लोग हैं, ज़्यादा पुराने हम लोग हैं। आप और हमसे मेरा मुराद हड़प्पा और मोहनजोदड़ो है, ये 4000 साल पुराने हैं। यूनानी तो कुछ भी नहीं है उसके सामने। इसी तरह मसलन इंडियन सिविलाइजेशन, चाइनीज़ सिविलाइजेशन, ये लोग बहुत पुराने, ईरानी सिविलाइजेशन। लेकिन ये एक ग़ुलामी का एक अंदाज़ होता है कि वो दिमागों के ऊपर ये डाल देते हैं जैसे सब कुछ वहाँ से शुरू हुआ था। तो ये जो मशरिक़ वस्ती है, ये तहज़ीब व तमद्दुन के आगाज़ की जगह है। कहते हैं कि जो नंबर्स इंसान ने बनाए, 1, 2, 3, 4, सबसे पहले कॉन्सेप्ट नंबर का शाम के ताजरों ने दिया था। जो शाम मुल्क है, ये इस एतबार से, तारीखी एतबार से बहुत पुराना मुल्क है। ये तमाम कॉन्टिनेंट्स का जंक्शन था। आप देखिए मिडिल ईस्ट को देखिए, तो अफ्रीका, एशिया, यूरोप, इन सब का जंक्शन मिडिल ईस्ट के अंदर बनता है। तो कहते हैं कि एक वजह कि खुदा ने खाने काबा को मशरिकी वस्ती में करार दिया, यही थी कि जो यहाँ पर सेंटर होगा वो पूरी दुनिया का सेंटर होगा। ज़्यादातर अंबिया भी यहीं पर आए, वो शायद इसीलिए आए। शायद ये नहीं कहना चाह रहे कि दूसरी जगह पे अंबिया नहीं आए, बाज़ार मशहूर तो नहीं है। जो हम लोगों के सामने अंबिया हैं वो सारे मशरिक़ी वस्ती के हैं। तो उसका एक जवाब ये है कि भाई इस वजह से भेजें खुदा ने कि ये पूरी कायनात का, पूरी इस पूरे प्लानट का सेंटर था, जंक्शन था, जहाँ पर आके सारी इंसानियत गुजरती थी। तो सीरियंस बहुत मशहूर थे, सीरियन ताजर, इन्होंने यहाँ पर अपने आप को बहुत ज़्यादा जमा के रखा हुआ था। तो मिडिल ईस्ट की बहुत हैसियत थी। आप सोचें कि तीन अदियान जो दुनिया के बड़े अदियान हैं, तीनों मिडिल ईस्ट को बहुत ज़्यादा रिस्पेक्ट देते हैं, चाहे वो यहूदी हों, चाहे वो ईसाई हों, चाहे वो मुसलमान हों। इसी वजह से ये सोर्स ऑफ कॉन्फ्लिक्ट भी था। मिडिल ईस्ट बहुत बड़ा सोर्स ऑफ कॉन्फ्लिक्ट था। आपने यकीनन कहीं ना कहीं जो 1000 साल पहले दीनी जंगें हुई थी, जिनको क्रुसेड ताबीर किया जाता है, सलीबी जंगें, इनको सुना होगा कि कितने 100 साल तक वो सलीबी जंगें चलती रहीं, यहाँ तक कि मिसाल के तौर पर मुसलमानों ने बैतुल मुक़द्दस को फतह कर लिया। लेकिन ये सब उसी बुनियाद पर चलता रहा कि सोर्स ऑफ कॉन्फ्लिक्ट था। ये तकरीबन 100 साल पहले लगभग कह सकते हैं, इसके अंदर बहुत बड़ा एक एडिशन हुआ, वो तेल का चैप्टर था। 1909 में पहली दफ़ा ईरान का एक शहर था मस्जिद सुलेमान, वहाँ से तेल निकलना शुरू हुआ, जिसको हम लोग इंडस्ट्रियल प्रोडक्शन कहते हैं, उसकी प्रोडक्शन हुई। तो ये जो तेल निकला, इसने दुनिया के बहुत सारी इक्वेशंस को तब्दील किया। उस ज़माने में पानी के जहाज़ चलते थे, पानी के जहाज़ में कोयला चलता था, कोयले का हजम बहुत ज़्यादा था और उसकी जो हीट की वैल्यू थी वो तेल के मुकाबले में बहुत कम थी। तो जैसे ही तेल निकला तो दुनिया भर के अंदर पानी के जहाज़ों ने तेल की तरफ जाना शुरू कर दिया। अब उस ज़माने में पानी का जहाज़ जो था वो मेन ताकत थी, जिसके पास पानी के जहाज़ अच्छे थे वो दुनिया पर हुकूमत करता था। अंग्रेज़ों की एक वजह दुनिया पर हुकूमत करने की, उनके पानी के जहाज़ थे। तो एकदम से इक्वेशन चेंज हो गई और मिडिल ईस्ट की जो अहमियत थी वो दीन के साथ साथ इस ऑयल इंडस्ट्री की वजह से भी आ गई। और उसके बाद फिर आपको पता है कि दीन को कंट्रोल करने के लिए, तेल को कंट्रोल करने के लिए, अंग्रेज़ जो उस ज़माने में सबसे ज़्यादा ताकतवर, दुनिया की सियासी ताकत समझी जाती थी, उसने वहाँ पर, हम कह सकते हैं, इस वक्त हम दावा कर सकते हैं, आले सऊद को बिठाया। और आले सऊद के ज़रिए से उन्होंने इस पूरे इलाके को अपने कंट्रोल में करने की कोशिश की। उसी के साथ साथ इसराइली हुकूमत, सहयूनी रियासत, वो बनना शुरू हो गई और 1948 में सहयूनी रियासत बन गई। तो ये पूरा इलाका मगरबी ताकतों के कंट्रोल में आ गया। अच्छा, अब इस बीच में रूस का भी एक अमल दखल है। हम लोग जो पाकिस्तान में हैं, हम लोग पाकिस्तान में ज़्यादातर मगरबी ज़राए अबलाग के, मगरबी मीडिया के इन्फ्लुएंस में होते हैं। तो हम लोगों के पास रूस के बारे में मालूमात ना होने के बराबर होती है। हम रूस को ज़्यादा नहीं जानते। तो मैं मिसाल के तौर पर गारंटी से कहता हूँ, क्योंकि मैं ख़ुद पॉलिटिकल साइंसेस पढ़ाने की वजह से पाकिस्तान स्टडीज़ पढ़ाता था, तो मैं गारंटी से कहता था कि जिन बच्चों ने पाकिस्तानी सिलेबस में पाकिस्तान स्टडीज़ पढ़ी है और उन्होंने पाकिस्तान मूवमेंट को यकीनन पढ़ा होगा, तो उन्होंने कभी नहीं पढ़ा होगा कि पाकिस्तान के बनने में रशियन इनकलाब का क्या असर था। रूसी इनकलाब 1917 में आया था और वो मगरबी ताकतों के ख़िलाफ़ आया था, और वो पाकिस्तान से थोड़े फासले के ऊपर आया था। हो ही नहीं सकता कि रशियन रेवोल्यूशन 1917 में आया हो, कौमों को आज़ादी देने के नाम पर आया हो और हम सब कॉन्टिनेंट में मूवमेंट चला रहे हों और हम पर उस इनकलाब का कोई असर ना पड़ा हो। यकीनन पड़ा होगा, लेकिन क्या किसी सिलेबस में रिफ्लेक्ट हुआ ही है कि उस रशियन इनकलाब का हमारी तहरीक के ऊपर क्या असर पड़ा? तो ये है कि हम लोग चूंकि वेस्टर्न मीडिया के इन्फ्लुएंस में हैं तो हमें ज़्यादातर रशिया के बारे में नहीं पता। अब रशियंस का अपना एक गेम है, रशियंस कोई अब जो जदीद हालात में तब्दीलियां आई हैं उसकी वजह से बाद लोग रशियंस को साहिबान ईमान में काउंट करने लगे। वो ऐसे साहिबान ईमान नहीं हैं, उनका अपना एक गेम है, उनकी अपनी एक आइडियोलॉजी है, वो अपने एक गेम पे चल रहे हैं, उसको ग्रेट रशियन गेम कहते हैं। उस गेम का एक हिस्सा ये होता है कि गर्म पानी तक पहुँचना है। वो हैं नॉर्थ पोल के रहने वाले, उनकी पोर्ट्स ज़्यादातर 5 महीने 4 महीने फ्रीज रहती हैं। उनकी ज़िंदगी में सबसे बड़ी आसानी उस वक्त होगी जब रशिया उस फ्रीज़र से निकले और वो गर्म पानी तक पहुंच जाए। गर्म पानी जो है वो बहीरे अरब है जिसमें हम लोग बैठे हुए हैं, मतलब कराची के बाद जो कुछ है वो साहिल समंदर, ये बहीरे अरब है। तो उनको रशियंस को जो आसान तरीन रास्ता नज़र आता है वो ये नज़र आता है कि वो रशिया से निकलें, अफ़गानिस्तान को क्रॉस करें। अफ़गानिस्तान को क्रॉस करने के बाद उस जगह को जिसको हम लोग आज कल गवादर कहते हैं, जिसको पुराने ज़माने में साहिल मकरान कहते थे, साहिल मकरान को क्रॉस करें, गर्म पानी तक पहुंच जाएं। अगर रशियन ये काम कर लें तो ये समझ लीजिए कि पूरी दुनिया को उन्होंने तकरीबन कंट्रोल में ले लिया। ये उनका प्लान था जो 1880 के करीब उनके एक बादशाह ने उनको दिया था। वो बेचारे 100-125 साल से इसी के पीछे लगे हुए हैं कि हमें ये करना है। वेस्टर्न पावर्स को भी अच्छी तरीके से पता है कि अगर रशियन इस प्रोग्राम में कामयाब हो गए तो ये हमें नहीं छोड़ेंगे फिर, और वो 100-125 साल से लगे हुए हैं कि इनको वहाँ से रोकना है। पुराने ज़माने में ये काम अफ़गानिस्तान के ज़रिए से हुआ था, इधर मिडिल ईस्ट पर ईस्ट इंडिया कंपनी जैसे लोग हुकूमत कर रहे थे, मशरक वस्ती एशिया पर सेंट्रल एशिया के ऊपर रशियंस दौड़े हुए थे, और बीच में उन्होंने ईरान को रखा हुआ था कि रशिया इसको क्रॉस करके यहाँ ना आए, तो इसको वो लोग बफर जोन ताबीर करते थे। ये बहुत पुराना गेम है जो चल रहा है। बहरहाल मैं आपको तारीख़ में इतना ना लेके जाऊँ, हम आते हैं जदीद हालात के ऊपर कि जो जदीद हालात पेश आए वो क्या है। तो ज़रा सा लिंक ले लीजिएगा बस कि 1950 के करीब आते आते सऊदी अरब हुकूमत में आ चुका था, पूरे इलाके पर उनका काम चल चुका था, सहयूनी रियासत बन चुकी थी, मगरबी ताकतों और रशियंस के दरमियान एक टसल चल रही थी जिसको हम लोग कोल्ड वॉर कहते हैं, सर्द जंग, ये चल रही थी। ये सारा काम ऐसे ही चल रहा था, दुनिया बेवकूफ़ ठीक ठाक बन चुकी थी, बन रही थी। एक जो गड़बड़ हो गई इस पूरे प्रोग्राम के अंदर वो ये हुआ कि इस्लामी इनकलाब रूनुमा हो गया। ये जो काम था ये इनकी इक्वेशंस में नहीं था कि ऐसी कोई ताकत मिडिल ईस्ट के अंदर बनेगी कि जो दीन को इस्तेमाल करके अवेयरनेस देने की कोशिश करेगी, ये इनके प्लान के अंदर नहीं था। अच्छा, जैसे ही इस्लामी इनकलाब आया पहले तो सब ने कोशिश की कि इसको ख़त्म कर दिया जाए, लेकिन वो खुशकिस्मती से इनसे हो नहीं पाया। जब वो नहीं हुआ तो गेम चेंज हुआ, गेम चेंज हुआ, और गेम ये रखा गया कि चूंकि इस्लामी इनकलाब दीन के ज़रिए से ताकत लेने की कोशिश कर रहा है, दीन ही को ताकत के ख़िलाफ़ इस्तेमाल किया जाए। तो यहाँ से एक नया कॉन्सेप्ट शुरू हुआ जिसको हम लोग इस्लामिक फंडामेंटलिज्म कहते हैं, इस्लामी बुनियाद परस्ती। तो उन्होंने ये किया कि जो रशिया और अमेरिका का कॉन्फ्लिक्ट था उसको ख़त्म किया। 1990 में जिसको हम लोग उस ज़माने में USSR कहते थे उसको ख़त्म कर दिया गया, जिसको हम लोग आसानी के लिए रशियन फेडरेशन ताबीर करते थे, उसको उन्होंने ख़त्म किया। ख़त्म करने के बाद छोटे छोटे मुल्क बनाए, और उन्होंने ये कहा कि अब जो बड़ा ख़तरा है वो इस्लामिक फंडामेंटलिज्म का है, और इसके नाम पर उन्होंने काम शुरू कर दिया। तो पहला प्रोजेक्ट जो उनको मिला वो ये था कि भाई यहाँ पर एक तालिबान है और ये तालिबान बहुत बड़ी मुसीबत है। अब खुशकिस्मती या बदकिस्मती हम पाकिस्तानियों की ये है कि दुनिया के बड़े बड़े काम हमने किए हैं, लेकिन जो खुशकिस्मती है कि हम बहुत ताकतवर कौम है, हमने दुनिया के बहुत बड़े बड़े काम किए हैं, लेकिन बदकिस्मती ये है कि ज़्यादातर दूसरों के लिए किए। तो तालिबान हमने बनाया है जो दुनिया में चल निकला है, लेकिन बदकिस्मती से हमने बनाया किसी और के लिए। अफगान जंग हमने लड़ी है जो बहुत बड़ा मारका था, लेकिन बदकिस्मती ये हुई कि लड़ी किसी और के लिए। अभी तक भी यही चल रहा है। तो हमने बहुत बड़े बड़े काम किए, गेम चेंज हो गया, इस्लामी इनकलाब आया, इस्लामिक फंडामेंटलिज्म का नारा आ गया, तालिबान बने, तालिबान की और बड़ी तस्वीर, उसके बाद उसामा बिन लादिन अलकायदा आया, फिर कायदा की भी एक और बड़ी तस्वीर दाइश हमारे सामने आ गई। अब अगर दाइश ख़त्म होनी है तो मुझे लग रहा है कि फिर एक और बड़ी तस्वीर आना चाहिए, कोई और आनी चाहिए अभी। अब देखते हैं, बहरहाल इसके ऊपर अभी पहुंच जाएंगे। तो 1990 के बाद से इस्लामिक फंडामेंटलिज्म शुरू हो गया और इन्होंने इस प्रोजेक्ट को लेकर काम करना शुरू किया, और इसका पीक था 9/11 कि जिसमें उन्होंने इस्लामिक फंडामेंटलिज्म को इतना ताकतवर दिखाया कि उसने अमेरिका पे हमला कर दिया। फिर अमेरिका ने उस इस्लामिक फंडामेंटलिज्म को कुचलने के लिए पूरी दुनिया पे हमला करना शुरू कर दिया। पहले उन्होंने अफगानिस्तान पे हमला किया, फिर इराक पे हमला किया, और उसके बाद फिर शाम की बारी आ गई। तो अज़ान मोहतरम, अब हम आ गए शाम तक। इससे पहले कि अब मैं मज़ीद आगे बढ़ूँ, थोड़ा सा हम ये अंदाज़ा लगा लेते हैं कि शाम के अंदर जो ताकतें काम कर रही हैं, ये कितने पार्टीज़ बना सकेंगे हम। वैसे तो हर ग्रुप की एक पार्टी है, लेकिन ओवरऑल अगर हम पार्टीज़ बनाने की कोशिश करें इसको सादा करने के लिए, तो हम कितनी पार्टीज़ बना पाएंगे ताकि हमें समझना थोड़ा सा आसान हो जाए। तो इसको मैं आपकी खिदमत में अर्ज़ करूँगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। अब जो हमारा मौजू है वो थोड़ा सा शाम के ऊपर हम कंसंट्रेट करेंगे, और बहुत सारे मौजूद यहाँ पे चल रहे हैं, बहुत सारी चीज़ें आपके जहन में हैं, आप सवालात भी करेंगे ना, तो उसमें से कुछ चीज़ें जो आप सोच रहे हैं जो हम नहीं बोलेंगे वो उसमें हम ले आएंगे, लेकिन फ़िलहाल हम शाम के ऊपर बात करते हैं। देखिए, शाम के अंदर इस वक्त बहुत सारी पार्टीज़ का मिक्सचर बना हुआ है और एक एक नाम से कई पार्टीज़ काम कर रही हैं। तो थोड़ा सा हम ये अलहदा करने की कोशिश करते हैं कि वहाँ पर कौन कौन काम कर रहा है। तो मिसाल के तौर पर एक हमारे पास ग्रुप है जो सबसे ज़्यादा मशहूर, सबसे ज़्यादा मारूफ, दुनिया का मीडिया उस ग्रुप के लिए बोलता है, वो अमेरिका और यूरोपियों का ग्रुप है, अमेरिका, यूरोपियन कंट्रीज़ और उसमें इंग्लिस्तान शामिल है। ये एक ग्रुप है, इसके अपने कुछ मफादात हैं। अच्छा, इसके मफादात क्या हैं? इसके मफादात ये हैं कि इसको उन तमाम ताकतों को शिकस्त देनी है जिनका कोई ताल्लुक इस्लाम से बने, ऐसे इस्लाम से जिसको वो पसंद नहीं कर रहा। तो मिसाल के तौर पर इसको ईरान को शिकस्त देना है, इसको हिजबुल्ला को शिकस्त देना है, हमास भी इसके मुखालिफ लिस्ट के अंदर है, इसको उसको भी कुचलना है। इसी के साथ साथ अमेरिका को और यूरोप को, उनको भी कुचलना है जो इस्लाम नहीं है लेकिन उनके नेट से बाहर हैं। मिसाल के तौर पर रूस उनके नेट के अंदर नहीं है, उनके अपोनेंट्स में से है, तो इसको भी उन्होंने कुचलना है किसी न किसी तरीके से। इसके अलावा कुछ और ताकतें हैं जो ना उनके नेट में हैं ना उनके खुली मुखालिफत में हैं, उनको भी कंट्रोल करना है। मसलन चीन ना यूरोपियन अमेरिकन्स के नेट में है ना उनके सामने खड़े होकर मुखालिफत कर रहा है, लेकिन इसे कंट्रोल ज़रूर करना है वरना उनके लिए बहुत मसला ख़राब होगा। तो ये एक ग्रुप हो गया। इसके मुकाबले में जो पार्टीज़ हैं, ज़ाहिर है कि वो सरे फहरिस्त पार्टी जो इस वक्त इनके मुकाबले में है वो ईरान है। ईरान जिसको हम लोग जिबहे मुकावमत ताबीर करते हैं, रेजिस्टेंस का ब्लॉक, जिसमें ईरान है, हिजबुल्ला है और किसी हद तक हमास है, ये रेजिस्टेंस का एक ब्लॉक है। और अमेरिका और यूरोप इसको अपने बहुत ज़्यादा मुखालिफत में देखता है और उसने इसको कुचलना है। अच्छा, अब आप एक बात नोट कीजिएगा कि मैंने रेजिस्टेंस के ब्लॉक में शाम का नाम नहीं लिया। शाम रेजिस्टेंस के ब्लॉक का पार्ट नहीं है। शाम जिबहे मुकावमत की ज़रूरत तो है, उसका पार्ट नहीं है। शाम के मैदान पर ये जंग लड़ी जा रही है, शाम असली नहीं है। तो जो मेन पार्टीज हुई वो अमेरिकन और यूरोपियन कंट्रीज़ हुए, उनके मुकाबले में ईरान, हिजबुल्ला, किसी हद तक हमास। क्यों? कभी हमास आता है, कभी वापस जाता है। हमास शाम के इशू पर जबह मुकावमत के साथ नहीं था, मुखालफत की थी उसने, फिर कुछ अरसे के बाद उसने दोबारा जाकर इनको ज्वाइन किया और कहा कि हमने गलत की थी। ये दो मेन पार्टीज़ हो गई। तीसरी यहाँ पर एक बहुत बड़ी पार्टी है जिसके अपने मफादात हैं, जिसका अपना गेम है, उसको ना जबह मुकावमत से कोई हमदर्दी है ना उसको अमेरिका यूरोप से कोई हमदर्दी है, उसका अपना एक गेम है, और वो पार्टी है रूस। मैंने अर्ज किया उसका अपना एक गेम है, आपके और मेरे लिए जज्बातियत इस वक्त बहुत नुकसानदेह होती है जब हम सियासी तज्जिया करते हैं। सियासी तज्जे में जज्बातियत काम नहीं आती। इसलिए मैंने सबसे पहला पॉइंट आपसे ये कहा कि अजीजान मोहतरम, अगर आपको पॉलिटिकल एनालिसिस करना है तो जज्बातियत निकाल दीजिएगा। रशिया कितना ही रहबर मुअज्जम के सामने अदब से बैठे, जो कुछ भी करे, हमें ये सोचना पड़ेगा कि भाई ये एक अलहदा पार्टी है, इसके अपने मफादात हैं, इसका अपना गेम है, वो उस गेम को खेलना चाहता है। अच्छा, रशियंस का गेम क्या है? मैंने अर्ज़ किया रशियंस का एक गेम है इक्तसादी गेम, कि उनको अपने इन्फ्लुएंस को, स्फेयर को रशिया से निकाल कर हॉट वाटर्स तक पहुँचाना है। उनका एक और गेम भी है और वो ये है कि वो अपने आप को सुपर पावर समझते हैं, वो अपने आप को सुपर पावर समझते हैं और वो इस बात को कबूल नहीं करते कि दुनिया की ताकतें उनके ऊपर कोई चीज़ डिक्टेट करें, उनके इलाके में आकर खेलने की कोशिश करें। अच्छा, अब मैं ज़रा सा यहाँ पर रुककर आपकी खिदमत में एक और गेमर्स करने की कोशिश करूँगा जो सीरियन वॉर के पैरेलल खेला जा रहा है और सीरियन वॉर उसका एक हिस्सा बनी हुई है, तो उसको भी पॉइंट आउट कर लेते हैं और उसके बाद फिर पार्टीज़ को गिनने की तरफ जाते हैं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। अच्छा भाई, मैं दोबारा याद दिला दूं, जिनका सोने का मूड था वो सोने पे माइल हो चुके होंगे और कुछ को तो मैं नोट कर भी रहा हूँ कि बेचारों को सिर्फ तकिए की और ज़रूरत है, तो वो जा चुके होते अब तक। लेकिन बहरहाल काफ़ी लोग जाग रहे हैं तो उनके लिए मुझे अराइज़ पेश करने हैं। बहरहाल मेरी हमदर्दियाँ उनके साथ हैं जो नहीं सो पा रहे, बहुत ड्यू रिस्पेक्ट, आप परेशान नहीं होइएगा। तो मैं अपने काम को शुरू करता हूँ। देखिए, इसके पैरेलल एक और गेम खेला जा रहा है, वो क्या है? दुनिया भर में जो सुपर पावर्स होती हैं वो एक दूसरे के साथ लड़ने का एक उसूल बनाती हैं। सुपर पावर्स के लड़ने का उसूल ये है कि तुम हमारे इलाके में नहीं आना और हम तुम्हारे मुल्क में नहीं जाएंगे, तो अमेरिकन्स कभी रशिया के अंदर नहीं घुसेंगे। नहीं, ये काम गलत है। रशियंस कभी अमेरिका के अंदर नहीं जाएंगे, ये काम भी गलत है। रशिया और इंग्लिस्तान, इंग्लैंड पिछली सदी में दो बड़ी सुपर पावर्स थी जो एक दूसरे से लड़ रहे थे। रशिया अपने मुल्क से निकला, उसने सारे सेंट्रल एशिया पर कब्जा कर लिया जो पहले ईरान का था, उज़्बेकिस्तान, तुर्कमेनिस्तान वगैरह वगैरह, ये सब ईरान के थे। 1830 में 1860 में लगभग दो जंगें हुई थी जिसके बाद दो बड़े एग्रीमेंट हुए थे, एक का नाम गुलिस्तान था और एक का नाम तुर्कमनचाय। ये दो इलाकों के नाम थे जहां बैठकर ये एग्रीमेंट किए गए थे। इन दो एग्रीमेंट्स के नतीजे में ये सारा इलाका ईरान से निकलकर रशिया के पास चला गया था और रशिया बाद में आगे बढ़ता रहा यहाँ तक कि वो उस्मानिया सल्तनत की सरहदों तक पहुँच गया। तो रशिया 19वीं सदी के अंदर, जो 1801 से लेकर 1899 तक कही जाएगी, वो अपने आप को एक्सपेंड करता रहा, उसने बहुत फैलाया अपने आप को। इधर इंग्लिस्तान का तो आपको गेम पता ही है, इंग्लैंड का, कि कहते थे कि भाई इंग्लैंड की सल्तनत में सूरज नहीं डूबता, तो वो कहाँ से शुरू हुए, कहाँ पहुँच गए, पूरा उन्होंने सब कॉन्टिनेंट पर कब्जा कर लिया। ये दो सुपर पावर्स इतनी बड़ी थीं, लेकिन आप ज़रा सोचिएगा, कभी एक दफ़ा भी ऐसा हुआ कि अंग्रेज़ फ़ौज रशिया के नज़दीक गई हो? नहीं, कभी ऐसा नहीं हुआ कि रशियन फौज इंग्लिस्तान के नज़दीक गई हो, ये भी नहीं होगा। क्योंकि सुपर पावर्स का खेलने का तरीक़ाकार ये है कि भाई अगर हम एक दूसरे के अंदर घुसे फिर तो हमें आलमी जंग लड़नी पड़ेगी। ये जो वर्ल्ड वॉर 1 और 2 हुई, वो हुई इसी वजह से कि सुपर पावर्स अपनी बाउंड्रीज़ को डिफाइन नहीं कर सके। एक सुपर पावर ने अपनी बाउंड्री को एक्सटेंड किया, दूसरे ने कहा भाई यहाँ से तो हमारी बाउंड्री शुरू हो रही है, फिर मामला हुआ कि आपको आलमी जंग लड़नी पड़ गई। अच्छा, अगर ये नहीं करते एक दूसरे के मुल्क पे हमला तो क्या करते हैं? ये धमकी देने के लिए एक दूसरे की नज़दीक तरीन जगह पे जाके हमला करते हैं। तो मिसाल के तौर पर रशियंस ने अमेरिकन्स को जब बहुत ज़्यादा पिंच किया, बहुत ज़्यादा उनको नाक में दम किया, तो उन्होंने क्यूबा में मिज़ाइल लगाने की कोशिश की। क्यूबा अमरीका तो नहीं है, लेकिन क्यूबा अमरीका की नाक के नीचे है। तो जैसे ही वो अमरीका के इतने नज़दीक आए, तो वहाँ उस ज़माने में प्रेसिडेंट कैनेडी था, उसने कहा कि भाई अगर आपने क्यूबा में मिज़ाइल लगा दिए तो ये समझ लीजिए जंग शुरू हो गई। तो उसने 3 लाइंस बनाई कि अमेरिका के जो मिज़ाइल ला रहे थे पानी के जहाज़, उनको बताया कि अगर आपने ये 3 सर्कल क्रॉस किए तो ये समझ लें कि फिर न्यूक्लियर वॉर शुरू हो जाएगी। हम इसके ऊपर खामोश नहीं बैठेंगे। तो होता यह है कि दोनों मुल्क एक दूसरे के अंदर तो नहीं जाएंगे, लेकिन कितना नज़दीक आएंगे ये भी एक मामला होता है। इसको वो लोग टर्मिनोलॉजी में कहते हैं कोर्ट यार्ड, आप हमारे सहन में कहाँ तक आएंगे। अमेरिकन्स ने रशियंस को पिंच किया और पिंच करते 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 वो यूक्रेन तक पहुंच गए। अब यूक्रेन को रशिया अपना कोर्ट यार्ड कहता है कि भाई उन्होंने यूक्रेन में जाकर एक मूवमेंट खड़ी की रशिया के खिलाफ। रशिया ने कहा कि भाई ये तो आप हमारे सहन में आ गए। रशियंस ने काउंटर ऑफेंस किया, उन्होंने पहले तो यूक्रेन को काम ख़त्म किया, वहाँ पर तहस नहस किया। उसके बाद प्यूटिन ने कहा कि अब मैं तुमको बताता हूँ कि मैं कहाँ तक जाऊँगा। तो वो कहाँ तक गया, उसने कहा मैं तुम्हारे कोर्ट यार्ड तक आऊँगा। और अमेरिकन्स अपनी डिप्लोमेसी में, अपनी पॉलिटिक्स के अंदर, रिलेशनशिप के अंदर ऐलान कर चुके हैं कि मिडिल ईस्ट हमारा कोर्ट यार्ड है। वो ये कह चुके हैं कि मिडिल ईस्ट हमारा है, कोई यहाँ घुसेगा तो इसका मतलब है हमारे पास आ गया। तो रशियंस ने देखा कि इन्होंने यूक्रेन में हमारे साथ गड़बड़ की, तो वो आया सीरिया में और उसने कहा कि देखो अगर तुम यूक्रेन तक आ सकते हो ना, तो मैं सीरिया तक आ सकता हूँ, और मैं सीरिया में आकर तुम्हारे गेम को इतना गंदा करूँगा कि तुम पनाह मांगोगे। ये उसने करके दिखा दिया। वो प्यूटिन आया अंदर रशिया के अंदर, रशिया को लेके आया सीरिया तक। अच्छा, सीरिया उसका पुराना हलीफ भी है, पुराना उसका साथी भी है। कोल्ड वॉर के ज़माने में सीरियंस रशियन थे। तो प्यूटिन को यह पता था कि अगर रशिया के ऊपर अमेरिका बैठ गया तो इसका मतलब यह है कि हमारी 70 साल की मेहनत इन्होंने घसीट ली अपने पास, तो वो ये कबूल नहीं कर सकता था। फिर यूक्रेन के मामले पे भी उछड़ा बैठा था, तो वो घुस गया ईरान और हिजबुल्लाह की मदद करते हुए। सीरिया के अंदर आकर उसने सारा गेम ख़त्म कर दिया। तो ऐज़ान मोहतरम, यहाँ बहुत सारी गेम्स एक साथ चल रहे हैं, हर पार्टी के अपने मफादात हैं। एक बात आप जहन में रखिएगा, इंटरनेशनल रिलेशंस के अंदर वफादारी कोई लुगत नहीं है, वफादारी कोई लुगत नहीं होती। यहाँ सिर्फ एक वोकैबुलरी चलती है, उसको कहते हैं नेशनल इंटरेस्ट, बस। यहाँ वफादारी नाम की कोई चीज़ नहीं होती। तो कोई ये कहे कि रशिया हमारा वफादार है, ऐसी कोई कहानी नहीं होती। यहाँ सिर्फ एक बात होती है, वो हमारे साथ है जब तक उसके नेशनल इंटरेस्ट पूरे हो रहे हैं। जिस दिन पूरे नहीं होंगे, उसके जहाज़ हम पे हमला करेंगे, ये होगा। तो ऐज़ान मोहतरम, इस तरह रशिया अब दो पार्टियों के पास, एक पार्टी अमरीका और यूरोपीय मुल्क हो गए, दूसरी पार्टी हो गई रशिया और उसके, और तीसरी पार्टी जो मैं दूसरे नंबर पे कह चुका हूँ वो जिबह मुकावमत, रेजिस्टेंस ब्लॉक, जिसमें ईरान, हिजबुल्ला मेन प्लेयर हैं। अच्छा, अब ये जो तीन पार्टीज़ की जंग है, अमेरिकन्स, जिबह मुकावमत और रशियंस, इन तीनों की जंग कुछ मैदानों में लड़ी जा रही है। और मैंने मैदान बता दिया कि मैदान बहुत इम्पॉर्टेंट है, चूँकि मैदान से तय होता है कि कौन किसके कितना नज़दीक पहुँच गया है। ये जो जंग लड़ी जा रही है इस वक्त दो मुल्कों में लड़ी जा रही है, एक शाम के अंदर और दूसरा इराक के अंदर। ये जो तीन महाज, तीन पार्टीज़ की जंग है, अमेरिकन्स, यूरोपियन, जिबह मुकावमत और रशियंस, इन तीन पार्टीज़ की जंग दो मुल्कों में लड़ी जा रही है, शाम के अंदर और इराक के अंदर। अच्छा, अब शामियों को ये तय करना है कि वो किसके साथ हैं, शामियों को ये देखना है कि वो किसके साथ हैं। बिशार अल असद के सामने कोई चॉइस ही नहीं है। उसने देखा कि भाई ये अमेरिकन और यूरोपियंस तो मेरे साथ बात करने को ही तैयार नहीं है। 4 साल पहले वो सिर्फ ये कहते थे बात उस वक्त शुरू होगी जब बिशार हटेगा। बिशार अल असद ने देखा उसके पास कोई रास्ता नहीं है सिवाय इसके कि वो जिबह मुकावमत का साथ दे। उसने जिबह मुकावमत का साथ दिया। बाद में रशियंस ने देखा कि अमेरिकन्स को सबक सिखाने के लिए बड़ा अच्छा टाइम है, इन्होंने यूक्रेन में गंद किए, हम इनके साथ आकर यहाँ पे गड़बड़ करेंगे, जिबह मुकावमत अच्छा ब्लॉक है, इसका साथ देंगे, अमेरिकन्स का गेम ख़राब हो जाएगा। उन्होंने वो काम कर लिया। शामियाँ बहुत खुश हैं, चूँकि उनको ये नज़र आ रहा है कि ये जो पार्टी थी जिबह मुकावमत, ये जीत गई है, ये अब जीत गई है। अब अमेरिकन्स और यूरोपियंस ने टून चेंज की और उन्होंने ये कहा कि हम बिशार अल असद के साथ भी बैठने को तैयार हैं। अच्छा, जैसे ही उन्होंने ये कहा तो ये समझ लीजिए जो एंटी असद पार्टीज़ थी उनकी तो खुदकुशी हो गई, जिसमें जिबह नुसरा फलां फलां ये सब शामिल हैं। तो अब वो सब परेशान फिर रहे हैं कि अब हमारा क्या होगा। इस बीच में एक और पार्टी है जो परेशान फिर रही है बेचारी, और वो हैरान परेशान कभी इधर जा रहा है कभी उधर आ रहा है। उस बेचारे को कुछ समझ में नहीं आ रहा मुझे करना क्या होगा। और वो कौन है? तुर्की। वो बेचारा हाज माज कभी इधर जाता है कभी उधर आता है। तो थोड़ी देर पहले वो इतना एंटी रशियन था कि उसने रशियन जहाज गिरा दिया। जब प्यूटिन साहब ने उसको सुनाई, उसके ऊपर पाबंदियां लगाई, और उसने देखा कि भाई यूरोपियंस तो मुझे मेंबरशिप नहीं दे रहे यूरोपियन यूनियन के अंदर, अमेरिकन्स बजाय ये कि मेरी बारे में सोचें वो अपना गेम सोच रहे हैं, तो उसने सरेंडर किया और वो फौरन जाके रशियंस के पास बैठ गया और उसने कहा कि भाई हम जो रशियंस कहेंगे हम वो करेंगे। जब उसने ये किया तो जो एंटी रशियन ब्लॉक था उसने उसको सबक सिखाने के लिए रशियन एम्बेसडर को मरवा दिया। रशियन एम्बेसडर मारा गया। अब इन्होंने रशियंस को पिंच किया कि तुम टर्की के बारे में सोच रहे थे ना, तुम्हारा साथ देगा, ये देखो हमारे अंदर ताकत इतनी है, तुम्हारे एम्बेसडर को वहां पे खड़ा करके हमने मार लिया। अब रशियंस को ये सोचना होगा कि भाई टर्किश जिसके पास इतनी ताकत नहीं है कि उनके एम्बेसडर को सेव कर सकें, इनके साथ देने से मिलना क्या है। अब एक और गेम भी हो सकता है, ये बहुत खतरनाक गेम है। अगर ये गेम बढ़ा तो ये जो आपका सदर है और ये वजीर आजम टर्की का, इनमें से कोई एक शूट हो सकता है, इनमें से कोई एक उतारा भी जा सकता है। तो इंसान बन के नहीं उतरे तो उतार दिए जाएंगे। अगर ऐसा कोई काम हो गया तो ये समझ लीजिए कि फिर टर्की में सिविल वॉर हो जाएगी और फिर ये जंग तीन मुल्कों में लड़ी जाएगी, सीरिया, इराक और तुर्की। तीन मुल्कों में लड़ी जाएगी। ये समझ लीजिए कि अगर अगले चंद महीनों में कोई बहुत बड़ी गड़बड़ होनी हो तो वो गड़बड़ ये होगी कि तुर्की की हुकूमत का तख्ता उलट जाए। वो कैसे उल्टा जाएगा? तुर्की का जो सदर था उसको रशियंस ने बता दिया कि भाई अगर तुमने कुछ अरसे तक और कोई काम नहीं किया तो तुम फारिग हो गए, तुम कत्ल कर दिए जाओगे। जब टर्किश ने उनको ये समझाया तो टर्किश गवर्नमेंट ने एंटी गवर्नमेंट ब्लॉक को नुकसान पहुंचाने के लिए वो मस्नूई बगावत करवाई, और मस्नूई बगावत करने के बाद जितना कुचल सकते थे कुचल दिया। जब उन्होंने बहुत कुचल दिया तब वेस्टर्न कंट्रीज ने मैसेज भिजवाया कि तुमने जितना कुचला था वो काफ़ी नहीं है, अभी भी रशियन एम्बेसडर को हम मारने की ताकत रखते हैं। इसका मतलब क्या है? इसका मतलब है तुम्हें भी मारने की ताकत रखते हैं। ये गेम बहुत ख़तरनाक हो रहा है इस वक्त टर्की के लिए। जब ये गेम शुरू हुआ था 2-3 साल पहले, जब टर्किश सारे आईएसएस को भर भर के दुनिया भर से ला रहा था, यहाँ से भी लेके जा रहा था वहाँ पर, तब जानने वाले इसको कह रहे थे कि देखो भाई हमने पाकिस्तान में यही काम 20-25 साल पहले किया था कि हम पूरी दुनिया से दहशतगर्दों को जमा करके अफगानिस्तान लाए थे और हम ये समझ रहे थे कि हम स्ट्रेटेजिक डेप्थ अचीव कर रहे हैं। बाद में पता चला कि स्ट्रेटेजिक डेप्थ क्या आती है, हमारी फाउंडेशन जो है वो वीक हो गई हैं। टर्किश गवर्नमेंट के साथ बिल्कुल यही काम हुआ कि उन्होंने उस गलती से नहीं सीखा जो हम लोगों ने 25-30 साल पहले की थी, उन्होंने वही काम दोहराया और उस मुसीबत में अब फंस गए। अगर आपको याद हो तो जब अफगान जंग ख़त्म हुई थी तो 10 साल में हमारे 4 वज़ीर-ए-आज़म आए थे। अगर आपके जहन में हो, जब 88 में ज़ियाउल्लाह साहब जो हैं वो उस दुनिया में गए थे, आन जहानी हुए थे, तो 4 वज़ीर-ए-आज़म तब्दील हुए थे हमारे पास और 10 साल में 4 वज़ीर-ए-आज़म। तो ये समझ लीजिए कि टर्की में यही गेम शुरू होने वाला है। टर्की के साथ बहुत बुरा होगा। अच्छा, टर्की बहुत अच्छी जगह पे था इस गेम से पहले। इकोनॉमी उसकी बहुत अच्छी जा रही थी, फ्लॉरिश कर रहे थे। और मैं जब एक आध दफ़ा से ज़्यादा दफ़ा टर्किश एयरलाइन से ट्रैवलिंग करता था और उनके जहाज़ को देखता था, उनके टर्किश एयरपोर्ट्स वगैरह को देखता था, सोचता था कि ये वो कौम है जिसके पास पैसा भरा हुआ है और इसको समझ में नहीं आ रहा पैसा इस्तेमाल कैसे होना। बदकिस्मती से उस पैसे के ड्रेन होने का टाइम आ गया है, अब वो ड्रेन हो रहा है और ये मुल्क बहुत मुसीबत में फंस गया है। तो ऐज़ान मोहतरम, हमारे पास 3 बड़ी पार्टीज़ हैं, अमेरिकन, यूरोपियन जिबह मुकावमत, रशियंस, और 3 मुल्क ऐसे हैं जिनके ऊपर ये खेला जा रहा है गेम, एक शाम, एक इराक, और तीसरा जो अब शामिल होने वाला है खुदा ना करे वो है तुर्की। अच्छा, इस बीच में छोटी छोटी पार्टीज़ भी हैं जो अपने अपने मफादात का गेम खेल रही हैं और वो किसी बड़ी ताकत के मफादात के नीचे आ जाती हैं। मिसाल के तौर पर कुर्द अपना गेम खेल रहे हैं, उनको ईरान, इराक और तुर्की से आज़ादी चाहिए। اس گیم کو کھیلنے میں وہ مختلف طاقتوں کا ساتھ دیتے ہیں. تو ابھی اگر آپ نے ریسنٹلی کچھ چیزوں کو دیکھا ہو تو ٹرکش لوگوں نے کردیوں نے یہ کہنا شروع کر دیا ہے کہ ہم بغداد سے علیحدگی چاہتے ہیں. پہلے سے بھی کہہ رہے ہیں, اب وہ اور زیادہ طاقت سے کہہ رہے ہیں. اچھا اب ان کو اب تو نہیں کہنا چاہیے تھا, بغداد نے آ کر ان کی مدد کی ہے, ISIS کو کچل دیا ہے, موصل کو آزاد کروایا ہے, سارے کام کر رہے ہیں, ابھی بھی وہ کہہ رہے ہیں ہم بغداد سے آزادی چاہتے ہیں. تو یہ ایک علیحدہ گیم ہے جو اندر اندر چل رہا ہے اور یہ بھی بہت چلے گا. اجزان محترم, اس کے اندر کچھ اور پارٹیز بھی ہیں جو خاموش بیٹھے ہوئے یا دور سے بیٹھ کر تماشا کر رہے ہیں اور وہ مزے لے رہے ہیں. ان میں ایک بہت بڑی پارٹی ہے جس کو دنیا نہیں جانتی کہ کون ہے, لیکن سب کو پتہ ہے کہ ہے, اور وہ ہیں اسلحہ بیچنے والے, جن کو ہم لوگ, یہ لوگ بلکہ اپنی ٹرمنالوجی میں جنگ کے کتے تعبیر کرتے ہیں, وار ڈاگس. یہ لوگ اسلحہ بیچنے والے لوگ ہوتے ہیں, سب کو بیچتے ہیں. ان کو کوئی غرض نہیں کہ خریدنے والا ISIS ہے, کون ہے, ان کے بڑے مفادات ہیں, ان کی بڑی انڈسٹری ہے, ان کی بڑی لابی ہے, اور ان کا کام یہ ہے کہ بھائی ایسا ہو کہیں پہ پیس ڈیل نہ ہو جائے, کیونکہ پیس ڈیل ہوئی تو معاملہ خراب ہو جائے گا, جنگ چلتی رہنی چاہیے. اس بیچ میں ایک چائنا بھی ہے, بہت بڑی پارٹی ہے. وہ کس بات کا انتظار کر رہے ہیں؟ وہ اس وقت یہ کہہ رہے ہیں ہم کسی جنگ میں نہیں آئیں گے, پہلے تم سب لوگ لڑ لڑ کے مر جاؤ اور تمہارے ملک ویسے ہی ہمارے پاس آ جائیں گے. تو وہ خاموشی سے بیٹھے ہوئے اپنا تماشا کر رہے ہیں. مجھے اب تک بولتے ہوئے 40-42 منٹ ہو گئے ہیں, صحیح ہے, اور اس 40-42 منٹ میں جو آپ کے سامنے کرنے کی کوشش کی وہ یہ کہ اس گراؤنڈ کو آپ کے سامنے بتاؤں جس کے اندر یہ گیم کھیلا جا رہا ہے. اچھا, اب اگلے 15-20 منٹ میں جو ہم کوشش کریں گے وہ یہ بتائیں گے, کوشش کریں گے کہ اس پارٹی میں کس کی کامیابی کا امکان ہمیں زیادہ نظر آ رہا ہے. تو تھوڑا تھوڑا سا انالیسس کریں گے امریکہ, جبہ مقاومت اور روس کا, اور دیکھتے ہیں کہ بھائی کیا یہاں پر صورتحال بن سکتی ہے. اس حصے کے بعد پھر ہم اپنے عرائض ختم کر دیں گے, آپ اپنے سوال شروع کیجئے گا. بہت ساری ایسی باتیں ہوں گی جو آپ سننا چاہتے ہوں گے جو ہم نے نہیں کہی ہوں گی, وہ آپ اپنے سوالات میں لے آئیے گا, لیکن اس میں فقہی مسائل مت لائیے گا. مثلا وضو کیسے کرنا ہے, طہارت کیسے ہوگی, یہ مت لائیے گا. سیاست کے بارے میں جو ہوں وہ لے کر آئیے گا, تو پھر اس کے اوپر ہم کمنٹس کریں گے انشاءاللہ. درود بھیجے گا محمد و آل محمد. جیسے کہ ہمارے بھائی نے اشارہ کیا, آج شیخ باقر النمر کی شہادت کی پہلی برسی ہے. یہ عظیم الشان شخصیت ہیں, اعلیٰ پائے کے آزاد انسان. ان کے جملوں کے اندر آزادی ہے. ایک جو اسلام کا کانسیپٹ ہے حر کا, آزادی کا, وہ اس شخصیت کے اندر ہمیں نظر آتا ہے. تو بہت ضروری ہے کہ ان کا نام ذکر کیا جائے, اس سے سیکھنے کی کوشش کی جائے. ایک بات میں آپ سے اور عرض کروں گا, آزادی کی خواہش اور آزادی کے لیے قربانی دینا یہ نعروں میں محدود نہیں ہے. جب تک میں اور آپ پریکٹیکل قربانی نہیں دیں گے, نعروں سے یہ کام حل نہیں ہوگا. تو ہمیں اور آپ کو یہ پتہ ہوگا کہ بھائی ہمیں کچھ نہ کچھ پریکٹیکل قربانیاں دینی پڑتی ہیں, اور اس کام کو جذباتیت کے بجائے انتہائی شعور کے ساتھ کرنا پڑتا ہے. ہمیں جو بات بہت اچھی لگی شیخ نمر کے اندر, سب کو اچھی لگی, وہ یہ کہ صرف جذبات ہی نہیں ہیں. ایک دفعہ ہوتا ہے نا ایک شخصیت میں صرف جذبات ہوتے ہیں, مثلا سید حسن نصر اللہ کے اندر بھی بہت جذبات ہیں, لیکن ہمیں معلوم ہے صرف جذبات نہیں ہیں, جذبات کے پیچھے بہت دقیق شعور ہے. شیخ نمر کے اندر شعور اس طاقت کا شاید نہ نظر آئے جتنا سید حسن نصر اللہ میں نظر آتا ہے, لیکن بہت مضبوط شعور ہے ان کے اندر. اور یہ جو ان کا جملہ جو ہم لوگ جذبات میں کہتے ہیں, ذرا اس کو اور دوبارہ دہراتا ہوں اور اس کو ذرا عقل پسندی کے ساتھ کہیے گا. تو انہوں نے کہا کہ یا تو ہم زندہ رہیں گے روئے زمین پر آزاد بن کر, یا ہم زمین کے نیچے رہیں گے ابرار بن کر. بہت طاقتور بات ہے. یعنی وہ کہنا کیا چاہ رہے ہیں, کہنا چاہ رہے ہیں تم ہم سے لڑو, ہم زندہ رہے تب بھی جیتیں گے, ہم مریں گے تب بھی جیتیں گے, ہم ہارنے والے نہیں ہیں. کیوں؟ زندہ رہے اور آزاد رہے تو وہ ہو گیا جو ہم چاہتے تھے, مر گئے اور ابرار رہے, نیکوکار رہے, متقی پرہیزگار رہے, तो हमने ज़िंदगी का जो बुनियादी तरीन हदफ था उसको हमने हासिल कर लिया। भाई ज़िंदगी का बुनियादी तरीन हदफ क्या है? अल्लाह के बंदे बनो, उसमें चाहे हुकूमत आए चाहे हुकूमत ना आए। तो ये जो हमारे दोस्त अहबाब हमसे कहते रहते हैं कि मौलाना ये जो पाकिस्तान की सूरत हाल है इसमें हमें कामयाबी कब मिलेगी, तो मैं उनकी खिदमत में याद करता हूँ कि आप कामयाबी का मतलब समझ नहीं पा रहे हैं। अगर आप और मैं कामयाबी का मतलब जानते हों तो यहाँ बहुत बड़ी कामयाबियाँ हो रही हैं, हम और आप उसका हिस्सा नहीं हैं। कुछ लोग हैं जो मुत्तकी परहेजगार हो गए हैं, आज़ाद सिफत हो गए हैं, आज़ादी के नाम पे कुर्बानियाँ दे रहे हैं, तकवा और परहेजगारी के रास्ते पे चल रहे हैं, ये कामयाबी है। और किसे कामयाबी कहते हैं? अच्छा, हम लोग कामयाबी उस वक्त समझते हैं जब प्रेसिडेंट प्राइम मिनिस्टर हमारा हो, कैबिनेट में हम बैठे हों। नहीं, ये कामयाबी का बहुत छोटा हिस्सा है। फर्जन आप बैठ भी गए और अबरार ना हुए तो फिर आप नाकाम हैं, आप फिर नाकाम हो जाएंगे। तो कामयाबी कुछ और है, हमें देखना किसी और तरीके से पड़ेगा। इस एतबार से बाखुर नमर, शहीद बाखुर नमर बड़े कामयाब इंसान हैं माशाल्लाह, और उन्होंने अपनी ज़िंदगी के सारे अहदाफ को लगता है कि हासिल किया। उनकी रूह की मजीद बुलंदी के लिए दुरूद भेजें मोहम्मद वाले मोहम्मद पर। अच्छा, इन तमाम पार्टीज़ में किसके कामयाब होने का सियासी मैदान के अंदर इम्कान ज़्यादा लग रहा है? साहब, इन तमाम पार्टीज़ में जो बहुत बड़ी मुश्किल है वो ये है कि अमेरिका तकरीबन डूबने के आखिरी लेवल्स में है। अमेरिकी की इकॉनमी, अमेरिका की इकॉनमी हम सबको मालूम है एक ऐसी जगह पर है कि आप क्या उस मार्केट का नाम क्या है जिसमें थोक के लोग बैठते हैं सारे, जो कुछ भी चले, नहीं यानी जो आपकी लाहौर की मार्केट, नहीं स्टॉक, यानी जो छोड़ दीजिए उसके अंदर। अब आप तसव्वुर ये करें, मसलन आपकी उस मार्केट के अंदर एक बंदा बैठा है जिसका महीने का खर्चा 1 करोड़ रुपए, और उसके ऊपर 14 करोड़ रुपए कर्जा चढ़ चुका है। एक बंदा है जिसको महीने के करोड़ रुपए चाहिए हैं। क्यों चाहिए? क्योंकि जितना कमाता है, जितना बेचता है, उससे उसका खर्चा पूरा नहीं हो रहा, महीने के करोड़ रुपए चाहिए उसे, और पहले से उसके ऊपर 14 नहीं बल्कि 20 करोड़ रुपए कर्जा चढ़ा हुआ है। 20 करोड़ रुपए कर्जा पहले से चढ़ा हुआ है, और हर महीने ये दोबारा लोगों के सामने खड़ा होता है 1 करोड़ रुपए मांगने के लिए। अब मैंने महीने का, आप इसको साल कर लीजिए। अब मैं आपसे एक बात पूछूंगा, जिसके ऊपर 20 करोड़ रुपए कर्जा हो, हर साल उसको 1 करोड़ और चाहिए हो, तो इसे कोई और पैसे देगा या नहीं देगा? और सबको मालूम हो कि इस 20 को देने की इसमें कोई ताकत नहीं है, आएगी भी नहीं। 20 करोड़ कर्जा है, देने की ताकत नहीं है, इसके ऊपर 1 करोड़ इसको मजीद चाहिए और मुसलसल चाहिए, देने की कोई ताकत नहीं। हम लोगों की टर्मिनोलॉजी में ये आदमी बहुत पहले बैंकरप्ट हो चुका है, ये आदमी खलास हो चुका है, कलाश जिसको उर्दू में कहते हैं, ये हो चुका है। सही है, ये है अमेरिका, ये अमेरिका है। अमेरिका का जो फॉरेन डेट है वो $20 trillion टच कर रहा है। $20 trillion हमारे नज़दीक जो ज़्यादा आसान लफ्ज अदद में आती है, आप तो माशाल्लाह व्यापारी हैं, आप लोगों के पास तो बहुत सारे आदाद आते हैं, आम इंसानों को जो ज़्यादा आसानी से नस्बतन समझ में आ जाता है वो 1 अरब है, वो भी रुपए, उसका भी समझ में नहीं आता कि इससे क्या क्या ख़रीदा जा सकता है। लेकिन अगर आप 1 अरब रुपए ना सोचें, 1 अरब डॉलर सोचें, तो होता है $1 billion। अगर आप 1000 अरब डॉलर सोचें तो उसको कहते हैं $1 trillion, और 20,000 अरब डॉलर सोचें तो उसको कहेंगे $20 trillion। ये अमेरिका का कर्जा है, ये अमेरिका का कर्जा है $20 trillion। हर साल खरीदो फरोश में जो इनका खसारा है, जो इनको मांग तांग के पूरा करना है, वो $1.3 trillion है। $1,300 अरब इनको हर साल दुनिया को बेवकूफ़ बनाकर अपना खसारा पूरा करना है, सही है। अच्छा आप ख़ुद बताइए कि ये मुल्क कलाश हो चुका है या नहीं हुआ है? ये बहुत पहले हो चुका है, ये कहानी चल रही है अभी। और ये मैं आपकी खिदमत में अर्ज़ करूँ कि जिस दिन इस मुल्क ने गिरना हुआ तो ये काम फिर महीनों और सालों में नहीं होगा, ये हफ्तों में होगा। यानी मिसाल के तौर पर फ़र्ज़ कर लीजिए अगर 10 जनवरी से ये काम शुरू हुआ तो ये जब भी होगा चंद हफ्तों में होगा। 10 जनवरी से गेम शुरू होगा और आप देखेंगे मिसाल के तौर पर 10 मार्च 25 मार्च तक आते आते मामला ख़त्म। तो ये बहुत तेज़ी से होगा। अमेरिका को भी बहुत अच्छी तरीके से पता है वो कहाँ खड़े हैं, किस मुसीबत में खड़े हैं। तो ये तो भाई मेजर प्लेयर की कहानी हो गई, उनके पास सिर्फ एक हल है, वो जाएं कहीं पे कब्ज़ा करें, वो जाएं कहीं चोरी करें। अब मुश्किल ये है कि चोरी होने के लिए कोई घर भी नहीं बचा। जिस घर में चोरी हो सकती है वो ईरान है और वो आने नहीं दे रहा है, वो तो नहीं आने दे रहा है इनको। बाकी तो सबको लूट चुके हैं पहले ही, कोई बचा ही नहीं है। तो ये तो एक प्लेयर हो गया। दूसरे प्लेयर हैं जो हमारे पास बहुत बड़े हैं इनसे निचली सतह के ऊपर, जिनका नाम ग्रामी बीच में आ चुका है, वो हैं सऊदी अरब। सऊदी अरब बहुत कॉम्प्लेक्स पोजीशन में आ गया है, बहुत ही पेचीदा सूरत हाल में। सऊदी अरब ने अमेरिकन्स के साथ दूसरी जंग अजीम के बाद एक पानी के जहाज़ पर जाकर एग्रीमेंट किया कि हम आपका साथ देंगे, जो आप कहेंगे हम करेंगे, तेल की जो कीमत आप कहेंगे वही करेंगे, तेल से हम जितना पैसा कमाएंगे आपके बैंकों में रखेंगे। और तीसरी एक और बहुत बड़ी बात उन्होंने कही जिसकी ताकत का हम लोगों को बरसों तक अंदाज़ा नहीं हुआ, अभी भी मैं आपसे कहूँगा तो 70-80% को अंदाज़ा नहीं होगा कि इसकी क्या अहमियत है। और उन्होंने उनसे ये वादा किया कि हम जितना भी तेल खरीदेंगे बेचेंगे वो सिर्फ डॉलर में बेचेंगे। और ये जो चीज़ थी ये सब उन दो से भी बड़ी थी। तो इन्होंने ये दो तीन वादे किए, अमेरिका और इनका काम बहुत सही चल रहा था, बीच में इस्लामी इनकलाब आ गया। इस्लामी इनकलाब ने सऊदी अरब की दीनी क़यादत को, जो पूरे इस्लाम के दावेदार थे खादिमुल हरमैन नाम होने के नाते, उसे चैलेंज किया। सऊदी उस चैलेंज को संभाल नहीं सके, उन्होंने दौलत के ज़रिए से, दहशतगर्दी के ज़रिए से अपनी ताकत को दोबारा जमाने की कोशिश की। लेकिन इस दौरान में अमेरिकन्स भी सऊदी से थक गए, अमेरिकन्स भी थक गए और उन्होंने देखा कि नहीं भाई ये जो सऊदीज़ हैं ये बहुत अहमकाना काम कर रहे हैं, ये चलने वाले नहीं हैं। अमेरिकन्स के नज़दीक सऊदियों का कोई फ्यूचर नहीं है, मैं आपको इस वक्त गारंटी से कह रहा हूँ, अमेरिकन्स सऊदीज़ को हारा हुआ देख रहे हैं, वो नहीं मानते इनको कि अब ये बहुत अरसे चलेंगे। बहुत स्ट्रांग सऊदी मुखालिफतें हैं जो सऊदी अरब के अंदर बनी हुई हैं, तो अमेरिकन्स ये काउंट कर रहे हैं कि सऊदी ज़्यादा अरसे नहीं चलेंगे। अच्छा ये मैं आपको अर्ज़ कर दूं कि पाकिस्तानी भी जो अमेरिका की ताबईयत में रहते हैं वो भी इसको काउंट कर रहे हैं कि ये ज़्यादा अरसे नहीं चलेंगे। पीछे हमारे दोस्तों का एक जज्बाती सा झगड़ा चल रहा है तो हम लोगों के اللهم صل على محمد وآل محمد وعجل فرج। असल में हम लोगों की जो चीज़ फितरत में होगी वो ज़्यादा अरसे छुपाई छुपेगी नहीं, तो 50 मिनट हम तहम्मुल से बैठे रहे ये ज़रा मुश्किल बात थी, तो कुछ ना कुछ तो होना ही था। तो चलिए हो गया, कोई बात नहीं, अल्लाह इंशाअल्लाह आप लोगों के सब्र व तहम्मुल में इजाफ़ा फरमाए। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद मोहम्मद वाले मोहम्मद वाले। तो अमेरिकन सऊदियों से थक गए, सऊदीज़ भी खूब हिमाकतें कर करके अपने आप को मुश्किल में ले आए। सऊदीज़ के पास ज़ाहिर है बहुत पैसा है, इन्होंने नहीं मालूम कितना पैसा, जिसका अदद किसी को सही नहीं पता, कोई ट्रिलियंस में बात करेगा, कोई बिलियंस में बात करेगा, लेकिन ऑफकोर्स कम से कम भी कोई बात करेगा तो 900 अरब डॉलर की बात करेगा। 900 अरब डॉलर अमेरिकन्स के पास सऊदियों का, अरबों का है तकरीबन, कम से कम भी, ये बात ट्रिलियंस में भी जाती है। अच्छा अमेरिकन्स ने इनको बहुत अच्छी तरीके से बता दिया है कि बेटा आप भूखे मरें या सोना खाएं, ये पैसा नहीं मिलेगा। ये आपको वापस नहीं मिलेगा। अच्छा, अब सऊदीज तो अमेरिका से लड़ नहीं सकते कि भाई हमारा पैसा वापस लाओ, ये तो हो नहीं सकता, तो वो तो पैसा गया। अच्छा, अब सऊदीज के पास ये हुआ कि एक छोटी सी डिटेल मैं आपकी खिदमत में अर्ज़ कर दूँ, वक्त बहुत तेज़ी से ख़त्म हो रहा है। ये जो तेल प्रोड्यूस करने वाले कंट्रीज़ हैं, इनमें सारे एक जैसे नहीं हैं। कुछ मुल्क वो हैं जिनके पास तेल के रिजर्वॉयर्स बहुत बड़े हैं, ज़खीरे बहुत बड़े हैं। अगर 2-3 साल तेल की कीमत कम रहे और कम प्राइस पर वो बेचें, तब भी उनका रिजर्वॉयर इतना है कि बाद के सालों में कमा लेंगे। उनका केस डिफरेंट है। मिसाल के तौर पर सऊदी है, जिसके पास तेल के रिजर्वॉयर बहुत ज़्यादा हैं, तो अगर वो 2-3 साल डिप्रेस्ड प्राइस में बेचे, बाद में कमा लेगा। लेकिन वेंजुएला ऐसा नहीं है, उसके पास रिजर्वॉयर इतने नहीं हैं कि वो 2-3 साल कम कीमत पे बेच के कहीं बचेगा। नॉर्वे मिसाल के तौर पर ऐसा नहीं है। तो तेल बेचने वाले मुल्क मुख्तलिफ क्लासेस में हैं। तो मिसाल के तौर पर फ़र्ज़ करें लीबिया ऐसा नहीं है। एक ग्रुप ऐसा होता है जिसके पास रिजर्वॉयर ज़्यादा हैं, कम प्राइस पर, जिसको डिप्रेस प्राइस कहते हैं, वो बेचने का ख़तरा ले सकते हैं। एक और जो कैटेगरी बनती है वो ये कि ऑयल को प्रोड्यूस करने में आपकी कॉस्ट कितनी है पर बैरल। तो कुछ मुल्क ऐसे हैं जिनको ऑयल को प्रोड्यूस करने में पर बैरल कॉस्ट मिसाल के तौर पर $20 बन रही है। अब अगर कीमत 25 हुई तो इस बेचारे को तो बहुत नुकसान हो गया। कुछ मुल्क ऐसे हैं जिनको ऑयल को प्रोड्यूस करने में पर बैरल कॉस्ट $5 पड़ रही है, वो 25 पे भी बेच लेगा। सऊदीज के पास दो एडवांटेज हैं जो मैंने अभी जिक्र किए। रिजर्वॉयर्स बहुत ज़्यादा हैं, डिप्रेस प्राइस पे बेच सकते हैं। प्रोडक्शन की कॉस्ट बहुत कम है। प्रोडक्शन की कॉस्ट क्यों कम है, इसका एक बहुत बड़ा टेक्निकल प्रॉब्लम है। वो ये है कि तेल जब नीचे से निकल रहा होता है तो अंदर एक प्रेशर होता है जिससे तेल ऊपर आ रहा होता है। अगर वो प्रेशर तेल के निकलने से कम होता रहे तो प्रोडक्शन कॉस्ट बढ़ जाती है। इस प्रेशर को मेंटेन करने के लिए जितना आप तेल निकालते हैं, दूसरी तरफ से आपको गैस इंजेक्ट करनी पड़ती है। ईरान का जो बहुत मशहूर एक ऑयल फील्ड है पारस नाम करके, उसमें ये इशू है कि उनको पारस के अंदर एक तरफ से ऑयल निकालने के लिए दूसरी तरफ से गैस इंसर्ट करनी पड़ेगी। अगर वो गैस इंसर्ट नहीं करेंगे तो जितना रिजर्वायर होगा उसका सिर्फ 20% बाहर आएगा, 80% नीचे खुश्क हो जाएगा। इसको मैं खुश्क कह के चला रहा हूँ, यानी वो काम नहीं आएगा आपके। तो आपको मुसलसल गैस इंजेक्ट करनी पड़ेगी। ये जो गैस इंजेक्ट करने का प्रोजेक्ट है, ये मिसाल के तौर पर पारस फील्ड के ऊपर $5 अरब का है। सऊदीज को ये इशू नहीं है। सऊदीज तेल निकालेंगे भी तो उनके वेल्थ का जो प्रेशर है वो समंदर के पानी से मेंटेन होता रहता है। वो इस मुसीबत से फारिग है, उनको ये प्रॉब्लम नहीं है। पर सऊदीज के पास दो बड़े एडवांटेज हैं, रिजर्वॉयर्स बहुत ज़्यादा हैं, प्रोडक्शन की कॉस्ट कम है। अच्छा, ये जो मैंने आपको बताया ना, इसमें कोई बहुत टेक्निकल आदमी बैठा हो तो मेरी गर्दन पकड़ लेगा, कह गया जो आपने बताया ये सही नहीं बताया। तो मैं उसके इत्मीनान के लिए कह रहा हूँ, मुझे सही वाला पता है, लेकिन वो थोड़ा सा कॉम्प्लिकेटेड है, पब्लिक को बताने के लिए इतना वाला सही है, ठीक है। तो मुझे बाद में ना पकड़े कि आपको नहीं पता कि क्या हो रहा है। पता तो है मुझे भी, लेकिन इतना वाला अभी चलने दो, वो बहुत कॉम्प्लिकेटेड है, उसमें बात परेशानी में चली जाती है फिर, ठीक है। तो अब सऊदीज के पास रिजर्वॉयर्स भी ज़्यादा हैं और प्रोडक्शन की कॉस्ट भी कम है। सऊदीज डिप्रेस प्राइस में बेच सकते हैं। सऊदीज ने इससे एडवांटेज लिया, उन्होंने कहा कि ठीक है, हम ये करेंगे कि डिप्रेस प्राइस में बेचेंगे। फ़ायदा क्या होगा? फ़ायदा ये होगा कि हम ईरान को हरा देंगे। ईरान हार जाएगा। ईरान के पास जब पैसा नहीं होगा, और ईरान को बहरहाल मुख्तलिफ जंगों में भी हमने इन्वॉल्व किया हुआ है, तो ईरान अपने प्रॉक्सीज को, जिबे मुकावमत को सपोर्ट नहीं कर पाएगा। जब वो जिबे मुकावमत को सपोर्ट नहीं करेगा तो हिजबुल्ला कमज़ोर पड़ जाएगी। जब वो कमज़ोर पड़ेगी तो सहयूनियों के पास बड़ा अच्छा वक्त होगा कि वो एक तरफ से हिजबुल्ला को कुचलें, आईएसआईएस सीरिया में सीरिया को कुचल दे, ईरान के बाजू टूट जाएंगे और हम तीसरे मरहले में ईरान पर हमला करके मामले को ख़त्म कर देंगे। ये सिंपल प्लान था जो इनके एक शहजादे के जहन में आया, और वो हम लोगों के लिए खुशकिस्मती से बहुत अच्छे वक्त पे आ गया। तो उसने इस प्रोग्राम के ऊपर अमल किया, ऑयल की प्राइसेस को डिप्रेस किया। अच्छा, अब जब वो डिप्रेस कर गया तो एक और मसला हो गया, वो ये कि खुद उसके मुल्क के फॉरेन एक्सचेंज रिजर्व्स बहुत तेज़ी से खर्च होना शुरू हो गए। अच्छा, इसने यमन में जंग शुरू की थी ये सोचकर कि ये 2-3 महीने का काम है, पाकिस्तानी तो आ ही जाएंगे बेचारे, वो लड़ ही लेंगे, और पाकिस्तानी फ़ौज अगर लड़ने पे आई तो यमनी तो हार ही जाएंगे, क्योंकि जब पाकिस्तानी फ़ौज अपनी तरकीबों से रशियंस को हरा सकते हैं, अफगान वॉर लॉर्ड्स को हरा सकते हैं, तो इनको भी हरा ही लेंगे। अच्छा, पाकिस्तानियों ने वही किया जो अमेरिकन की तरफ से सिग्नल मिला। अमेरिकन ने यह कहा कि यह हारा हुआ घोड़ा है, इसके ऊपर और शर्तें लगाने की कोशिश मत करो। पाकिस्तानियों ने उसको फील किया कि अगर हम इसके ऊपर पैसा लगाते हैं, जान लगाते हैं, ये तो अमेरिकन भी नहीं चाहते, तो हम क्यों ये काम करें। बहरहाल, अकलमंदी का फैसला ये किया कि वो नहीं गए, और सऊदियों के पास रह गए सिर्फ अमारात के बेचारे और कुछ एक दो और मुल्कों के लोग, उनके साथ वो जंग नहीं खेल सकते थे। लेकिन जंग शुरू हो चुकी थी और जंग पैसा पानी से ज़्यादा तेज़ी से पीती है, तो जितने भी फॉरेन एक्सचेंज रिजर्व्स थे सऊदीया के अंदर लो ऑयल प्राइसेस की वजह से खुद सऊदीया में भी खर्च हो गए, सीरिया में भी खर्च हुए, यमन में भी खर्च हुए, और इनकी उल्टी सीधी बैन अक्वामी सियासत में खर्च हो गए। कैसे? मसलन हमारे मुल्क को $1.5 अरब दिए कि भाई मसलन हमारे मोहतरम प्राइम मिनिस्टर साहब को आना था तो ज़ाहिर है इनको कुछ चाहिए था तो उनको यहाँ पे दिए। और ज़रा सोचिए, मलेशिया के प्राइम मिनिस्टर ने एतराफ़ किया कि उसको $600 मिलियन से ज़्यादा डोनेशन इंतखाबात लड़ते वक्त मिला था। तो जिस मुल्क को खुद पैसे की काल थी वो इधर उधर बादशाहों की तरह जो उसके दिमाग में है वो खर्च कर रहा था। उसके बाद जब उसने चाहा कि तेल की प्राइसेस को वापस लाए तो फिर एक और ड्रामा शुरू हुआ। अब बहुत सारे मुल्कों ने कहा कि अब हम वापस नहीं आने देंगे। अच्छा, अब आप वापस कैसे नहीं आने देंगे? बहुत सारे मुल्कों के पास अपने रिजर्व्स हैं, उन्होंने अपने रिजर्व्स को, हर मुल्क अपने पास स्ट्रेटेजिक रिजर्व रखता है तेल का कि अगर तेल कहीं से कम पड़ा तो मुल्क कैसे चलेगा। तो बहुत सारे मुल्कों ने अपने स्ट्रेटेजिक रिजर्व्स को 90 दिन से बढ़ाकर 120 दिन कर दिया, 150 दिन कर दिया। उन रिजर्वायर्स बनाए, सस्ता तेल खरीदा, तेल को रिजर्व करना शुरू कर दिया। ये जो रिजर्वायर्स होते हैं ये ऑयल की मार्केट में जो सऊदी जैसे प्लेयर जो कुछ करना चाहते थे कर लेते थे, इससे रोक लेते हैं, फिर ये सब कुछ नहीं कर सकते। फिर सऊदियों के साथ एक और मुसीबत आई कि उन्होंने देखा कि अगर हम ऑयल प्राइसेस को बढ़ाते हैं तो फायदा ईरान को होगा, और अगर ईरान को फायदा हुआ तो फिर हमारे बचने का वैसे ही इम्कान नहीं है। तो वो बेचारे अपनी गुर्बत को भी देखते रहे और ऑयल प्राइसेस को नीचे भी रखते रहे, और इस दरमियान में वो एक ऐसी जगह पर आ गए कि उन्होंने देखा कि भाई अब मामला ख़त्म हो गया, जो पैसा अमेरिका में फंसा था वो आएगा नहीं, जो हमारे हाथों में है वो इतनी तेज़ी से ख़त्म हो रहा है जिसकी स्पीड साल की $100 अरब बन रही है। सऊदी अरब जैसे छोटे मुल्क के लिए $100 अरब साल का खसारा आसमान के बराबर है। फौरन उन्होंने देखा मामला हमारा ख़राब हो चुका है, ये शहज़ादा बहुत अच्छे वक्त पे आया हुआ है, यानी अगर ये किसी और टाइम पर आता तो इतनी ख़राबी नहीं कर सकता था, इस टाइम पर आकर इसने बहुत बड़ी खराबी कर ली अपने मुल्क के लिए, हमें बहुत फ़ायदा हो गया इसके आने से। तो ये आया बेचारा और इसने कहा कि मैं ये करूँगा, मैं वो करूँगा। तो इसने कहा कि मैं तो, मुझे पैसे की क्या कमी है, दिमाग उसका बादशाहों वाला है ना, उसने कहा मुझे पैसे की क्या कमी है, मेरे पास तो एक एक कंपनी ऐसी है जो $5-6 trillion में बिकेगी। सही भी कह रहा है, इसकी एक आरामको की वर्थ कम से कम मरे से मरे में $6,000 अरब लगेगी एक आरामको। तो उसने कहा कि हम तो सिर्फ ये करेंगे कि आरामको के 5% शेयर्स बाजार में डालेंगे। अगर हम सिर्फ 5% शेयर्स आरामको के बाजार में डाल देंगे तो उससे हम $1 trillion कमा लेंगे, और $1 trillion कमा कर हम एक इन्वेस्टमेंट फंड बनाएंगे जिससे हम पूरी दुनिया के अंदर अपनी इन्वेस्टमेंट करेंगे। $1 trillion का फंड सिर्फ नॉर्वे के पास है मेरे ख्याल में इस वक्त। नॉर्वे तेल को खर्च करने के मामले में अकलमंद तरीन मुल्क है, ये मैं अर्ज़ करता चलूँ, बहुत अजीब बात है ये। एक तरफ से आप सऊदियों को देखते हैं वो कैसे तेल के पैसे को खर्च करते हैं, दूसरी तरफ से नॉर्वेजियंस क्या करते हैं, उनकी पार्लियामेंट ने, हुकूमत ने ये पास किया कि हम तेल का पैसा कभी भी खर्च करने को जायज़ नहीं समझते। उन्होंने कहा तेल हमारी एक नस्ल का नहीं है, तेल कई नस्लों के लिए रखा गया था, तो एक नस्ल को हक नहीं है कि वो तेल बेचे, खर्च कर दे पैसा, अगली नस्ल का भी है। तो उन्होंने कहा कि जो तेल का पैसा आएगा वो खर्च नहीं होगा, वो सिर्फ जमा किया जाएगा, और जमा करने के बाद एक इन्वेस्टमेंट फंड रखेंगे, ये तेल का पैसा सिर्फ इन्वेस्टमेंट के तौर पे इस्तेमाल होगा, असली पैसा कभी खर्च नहीं किया जाएगा। फिर इस इन्वेस्टमेंट के फंड से जो पैसा आएगा उसको पानी से बिजली बनाने के मंसूबों में लगाया जाएगा बस। तो उन्होंने कहा कि तेल से जो पैसा आएगा वो कभी खर्च नहीं किया जाएगा। उनका फंड बढ़ते 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 $1 trillion टच कर रहा है। उस पैसे से उन्होंने हाइड्रो इलेक्ट्रिसिटी के डैम लगाए। अब उनके हाइड्रो इलेक्ट्रिसिटी का आलम यह है कि 80% से ज़्यादा बिजली उनकी पानी से बनती है, उनको कोई मसला ही नहीं हुआ। पहली दफ़ा तारीख में उन्होंने अपने फंड से कुछ $1 billion उठाए थे, और उनके मिनिस्टर ने कहा कि हम शर्मिंदा हैं कि हम एक दफ़ा ये करने पे मजबूर हो गए, चूँकि ऑयल की प्राइसेस इतनी नीचे चली गई हैं कि हमारा मुल्क चलाने में मुश्किल हो रही है। तो पहली दफ़ा उन्होंने तारीख में चंद $1 billion सिर्फ उस फंड से निकाले थे। एजान मोहतरम, एक और अजीब कंपेरिजन अर्ज़ करूँ, नॉर्वे और हम पानी के मामले में एक जैसे हैं, बल्कि उनसे ज़्यादा ताकतवर हैं। उनका पानी कई महीने फ्रीज रहता है, हमारा गिलगित बल्तिस्तान का पानी कभी भी फ्रीज नहीं होता, कुछ ना कुछ बहता है। उनका 80% बिजली की पैदावार 80% से ज़्यादा हाइड्रो इलेक्ट्रिसिटी से है, हमारी ये पैदावार सिर्फ 33% है, वो लोग 80% है। और मैं अजीब बात ये भी अर्ज़ कर दूँ, बहुत पहले भी अर्ज़ कर चुका हूँ, दोबारा अर्ज़ कर रहा हूँ आपकी खिदमत में, हमारे मुल्क की जो टोटल ज़रूरत है बिजली की, एक टर्मिनोलॉजी में उसको हम कहते हैं 24,000 megawatt, 24,000 megawatt पीक आवर्स में। इस 24,000 megawatt में जो अभी पिछले साल तक हमारे पास कमी आती थी पीक आवर्स में, वो 8,000 megawatt थी। तो आप समझ लें कि हर शहर में 8 घंटे बिजली जाना तो यकीनी था ही था। अब वो ये होगा कि बड़े शहरों में बिजली कम जाएगी, 8 घंटे से कम गई तो छोटे शहरों में 8 घंटे से ज़्यादा जाएगी, ये हो रहा था हमारे साथ। तो हमारी टोटल ज़रूरत 24,000 megawatt थी, जिसके लिए हम फंसे हुए हैं। 33% पानी से बनाते हैं, बाकी तकरीबन 25-27% हम गैस जला के बनाते हैं, फ्यूल से बनाते हैं, और बाकी कुछ फ़ीसद न्यूक्लियर फलां फलां से बनाते हैं। अब मज़े की बात हमारे पास ये है, काबिल अफसोस, गिलगित बल्तिस्तान में जो सिर्फ पानी है उससे बिजली बनने का पोटेंशियल 2,00,000 megawatt है। यानी हम पाकिस्तान के बराबर 10 मुल्कों को गिलगित बल्तिस्तान के पानी से बिजली दे सकते थे। गिलगित बल्तिस्तान इतना अमीर है, ये गिलगितियों बल्तियों ने भी नहीं सोचा होगा। अलबत्ता गिलगित बल्तिस्तान सिर्फ इसमें अमीर नहीं है, और भी बहुत सारे अमीर हैं ये, लेकिन मैं अर्ज करता हूं कि ये दुनिया के वो अमीर हैं जो गरीब तरीन लोग हैं। खैर, इसकी एक कहानी अलहदा। तो हमारा और नॉर्वे का ये मामला चल रहा है, तो हम लोग उनके मुकाबले में एक काम कर रहे हैं जिसकी हमें सज़ा मिल रही है, उसको हम कहते हैं कुफरान नेमत। जब कोई कौम कुफरान नेमत करती है तो उसको बहुत सख्त वक्त उठाना पड़ता है, हम कुफरान नेमत कर रहे हैं। एक और बात भी अर्ज़ करता चलूँ ताकि बात इस चैप्टर में कंप्लीट हो। आपको याद होगा हमारी टोटल नीड कितनी है बिजली की, 24,000 megawatt। गिलगित बल्तिस्तान हमें 2,00,000 megawatt पानी से दे सकते हैं, पानी ग्रीन एनर्जी है, लेकिन इसमें एक प्रॉब्लम है, इसमें पैसा आएगा कहाँ से? अगर हम मुल्क से चोरी ना करें तो आ जाएगा, लेकिन ज़ाहिर है हमने चोरी करनी होती है, तो जो मुल्क से चोरी करने वाले हैं उनके पास पैसा कहाँ से आएगा? वो बेचारे खुद अपनी जेबों को भर रहे होते हैं, तो इस खातिर हमारे डैम नहीं बन रहे। तो हमारे पास एक और ऑप्शन भी था भाई, ऐसा है कि हमारे पास एक फिनोमिना होता है जिसको हम कहते हैं विंड कॉरिडोर। विंड कॉरिडोर वो कैसे? आज सुबह ही मैं کافی وقت پلان کرنے کے بعد ہرن مینار دیکھنے گیا. ہرن مینار آپ میں تقریباً کافی لوگوں نے دیکھا ہوا ہوگا باہر. تو اگر آپ نے اس کے بیچ کے پویلین کو دیکھا ہو جو پانی کے بیچ میں بنا ہوا ہے اور آپ نے اس کی آرکیٹیکٹ کو نوٹ کیا ہو, تو اس پویلین کے بیچ میں جو کمرہ بنا ہوا ہے اس سے پہلے انہوں نے ایک چھوٹا سا کورٹ یارڈ ٹائپ کا بنایا ہوا ہے. اس کے اندر ہوا کو گھمانے کے لیے انہوں نے اینگلز دیے ہوئے, ہوا کو گھمانے کے لیے صرف دو سائڈ پہ چھوٹے چھوٹے آؤٹ لیٹس باہر سے نظر آ رہے ہیں. جو آٹھ پہلو ہیں اس میں صرف دو میں وہ چھوٹے چھوٹے نظر آ رہے ہیں, شاید کوئی دیکھ بھی نہیں پاتا ہوگا. وہ ایئر پریشر کو نکالنے کے لیے لگے ہوئے ہیں کہ اگر ہوا بہت زیادہ تیز ہوئی تو کیا ہوگا, تو وہاں سے ایئر پریشر ریلیز ہو پائے گا. میرا اپنے خیال ہے, جو میں سمجھ پایا ہوں وہ اس لیے. تو ہمیں اور آپ کو ایک بہت سمپل لاجک پتہ ہوتی ہے, وہ یہ کہ اگر کہیں پر گرم ہوا ہوتی ہے تو وہ اوپر جاتی ہے, اور ٹھنڈی ہوا اس جگہ کو فل کرتی ہے جہاں سے گرم ہوا اوپر جاتی ہے. تو آپ کراچی کو سوچئے, کراچی کے جنوب میں سمندر ہے جس پہ پانی کی وجہ سے ہوا نسبتاً ٹھنڈی ہوتی ہے. کراچی سے تھوڑے فاصلے پر تقریباً 200 کلومیٹر 250 کلومیٹر لے لیجئے, ایک صحرا ہے. صحرا میں ہوا گرم ہوتی ہے. اچھا, جیسے ہی صحرا میں ہوا گرم ہوتی ہے, گرم ہوا اوپر جاتی ہے. جب گرم ہوا اوپر جاتی ہے تو وہ ویکیوم کریٹ کرتی ہے. یہ جو ویکیوم ہوتا ہے یہ ٹھنڈی ہوا اس کو بھرتی ہے. تو سمندر کی ہوا 200-250 کلومیٹر بھاگتی بھاگتی آتی ہے اس صحرا کی ہوا کے ویکیوم کو فل کرنے کے لیے. جب سمندر کی ہوا یہاں تک آتی ہے تو پھر گرم ہو جا کے اوپر جاتی ہے, اور وہ پرماننٹ گرم رہتا ہے, یہ پرماننٹ ٹھنڈا رہتا ہے, اور یہ ہوا چلتی رہتی ہے. تو یہ جو کراچی میں آپ کو بریز نظر آتی ہے, سمندری ہوا, یہ اس وجہ سے نظر آتی ہے. چونکہ وہ صحرا اس کو گرم کرتا رہتا ہے اور وہ سمندر اس کو ٹھنڈا کرتا رہتا ہے, اور گرم ہوا اوپر جاتی رہتی ہے, ٹھنڈی ہوا آتی رہتی ہے. یہ جو ہوا چل کے وہاں تک جاتی ہے اس کا نام ہے ونڈ کوریڈور. ونڈ کوریڈور, ہوا کی راہداری. یہ جو ونڈ کوریڈور ہوتا ہے یہ آئیڈیل ہوتا ہے ونڈ ٹربائنز لگانے کے لیے. یہاں پر اگر آپ ونڈ ٹربائنز لگائیں تو آپ کو ہمیشہ بجلی ملے گی. جب تک صحرا صحرا ہے, جب تک سمندر سمندر ہے, سمندر ٹھنڈا ہے صحرا گرم ہے, ہوا چلے گی اور بجلی بنے گی. سندھ میں جو ونڈ کوریڈورز ہیں دو تین پرومیننٹ ہیں, یہ واقعاً بڑی تکلیف دہ چیز ہے. سندھ میں جو ونڈ کوریڈورز ہیں ان کی بجلی کی پوٹینشلز 50,000 میگا واٹ ہے. صحیح ہے. تو اگر ہم صرف گلگت بلتستان کو لیں 2 لاکھ, اور صرف سندھ اور بلوچستان کے ونڈ کوریڈورز کو لیں تو 50,000, تو ہمارے پاس 2.5 لاکھ میگا واٹ گرین انرجی کا پوٹینشیل ہے, اور ہمیں صرف 24,000 چاہیے جس کے لیے ہم 8 گھنٹے خوار ہو رہے ہیں. صحیح ہے. اچھا, ابھی میں نے سورج کو کاؤنٹ کیا ہے کیا؟ نہیں. یورپین کنٹریز کہتے ہیں کہ اگر ایک سال میں 165 دن سورج نکل آئے تو سولر انرجی فیزیبل ہے. کراچی جیسے شہر میں 300 دن سورج نکلتا ہے. سولر انرجی کتنا فیزیبل ہے اللہ جانتا ہے, اور پورے پاکستان میں کتنا فیزیبل ہے بس خدا ہی جانتا ہے. لیکن کیا ہم نے کوئی فائدہ اٹھایا؟ اس کو ہم کہتے ہیں کفران نعمت. یقیناً یہ چٹ ہوگی کہ وقت ختم ہو گیا, میں پڑھ دیتا ہوں. میں نے یہ سوچا بھائی کہ جب بھی کوئی چٹ دے گا تو اسے پڑھ دوں گا. لکھا ہے آغا وقت تمام, سوال جواب سیشن, یعنی اب سوال جواب کا سیشن شروع ہونا ہے. تو اعزان محترم, یہ جو میں نے آپ کی خدمت میں عرض کیا, تھوڑا سعودیوں سے ہم نے شروع کیا تھا, انہوں نے کفران نعمت کیا, اپنے پیسے کو بری طرح استعمال کیا, وہ اسٹک ہو گئے. وہ یہ کہنے لگے کہ ہم آرامکو کو بیچیں گے, 5% بھی بیچا تو 1,000 ٹریلین ڈالر ہمارے پاس آئے گا, 1,000 ٹریلین ڈالر سے ہمارا مسئلہ حل ہو جائے گا. اب اس میں صرف ایک مصیبت ہے, 2018 کے وسط میں جا کر وہ آرامکو کا شیئر فلوٹ کریں گے, 2018 کے مڈ میں. اس کا مطلب ہے ان کو 1.5 سال ابھی اور گزارنا ہے. سعودیز یہ کوشش کر رہے ہیں کہ تیل کی قیمتوں کو واپس لائیں, تاکہ جب آرامکو کے شیئرز کو فلوٹ کریں 2018 کے مڈ میں تو اچھی پرائس پر وہ نکلے. دنیا اس بات کو دیکھ رہی ہے کہ ہم کیا احمق ہیں کہ ان کے پاس پیسہ لگائیں. ان کی امید اس کے اوپر ہے، یہ چلتی نظر نہیں آ رہی. اب میں آخری بات آپ کی خدمت میں عرض کر رہا ہوں، میرے خیال میں سعودی عرب کا فیوچر 2020 کے بعد قطعاً نہیں ہے. میرا اپنا ہی خیال ہے 2020 تک آتے آتے سعودی عرب مجھے سمجھ میں نہیں آ رہا ہے. تو میرا اپنا ہی خیال ہے کہ بہت جلد ہی ہمیں سعودی عرب سے نجات ملنی چاہیے، لیکن اس کے بعد ایک کیوس ہوگا یہاں پر، یہاں پہ ٹھیک ٹھاک گڑبڑ رہے گی. ہمارا خیال ہے کہ مڈل ایسٹ ابھی مشکل سے باہر نہیں نکلا ہے، ابھی مشکل سے باہر نہیں نکلا ہے. ابھی اس کے اوپر گفتگو کرنا باقی رہ گئی ہے، ظاہر بہت ساری گفتگو کے ساتھ، کہ ISIS کا فیوچر کیا ہے، کیا یہ ختم ہو جائے گا؟ میرا اپنے خیال ہے ISIS ختم نہیں ہوگا، سب کی مصلحت اس میں ہے کہ یہ باقی رہے گا. میرا اپنے خیال ہے باقی رہے گا. تو میرا اپنے خیال ہے جو مجھے سمجھ میں آتا ہے، مڈل ایسٹ کا کام ختم نہیں ہوا ہے، مڈل ایسٹ کے کام میں ابھی بہت کچھ باقی ہے. سعودیز کا کام ختم ہونے کے اوپر ہے، لیکن جب سعودیز جائیں گے تو سعودی عرب میں حالات انتہائی خراب ہوں گے، وہاں پہ ابھی بہت گیم باقی ہے. میرا اپنا ہی خیال ہے کہ کم سے کم بھی 3-4 سال تک یہاں پر امن نہیں ہوگا، یہاں پر ابھی انسان اور مصیبت میں رہیں گے اور یہ مشکل ابھی چلے گی. تو ابھی بہت جلدی ہے کہ ہم لوگ کوئی فتح یا کامیابی کا جشن منائیں. یہ جو ہمارے پروگرام کے ٹائٹل میں ایسا احساس ہوا ہے کہ جیسے جشن کا ٹائم آ گیا ہے، میرے خیال میں کہ بہت جلدی ہے. ابھی بہت جنگ باقی ہے، ابھی بہت ساری چیزیں باقی ہیں، لیکن اس میں کوئی شبہ نہیں ہے کہ ڈیولپمنٹ بہت پازیٹیو ہے، ڈیولپمنٹ بہت پازیٹیو ہے. تو ٹائٹل کا عنوان جسٹیفائڈ ہے اس پازیٹیو ڈیولپمنٹ کو دیکھتے ہوئے. تو انشاءاللہ باقی چیزوں کے اوپر ہم سوالات میں بات کریں گے. آپ اپنی سلامتی کے لیے اور ان تمام انسانوں کی سلامتی کے لیے جو اس خطے میں یا کہیں بھی زندگی گزار رہے ہیں، وقت کے امام کی تشریف آوری کی دعا کے لیے درود بھیجیں محمد و آل محمد پر. اچھا، توقع کے مطابق ظاہر سوالات تو بہت تیزی سے بڑھتے جائیں گے، اور ہم لوگ کوشش کریں گے کہ جتنا جلدی ہو سکیں سوالات کو فارغ کریں. مولانا صاحب نے ابھی اشارہ کیا کہ ہم 7 بجے سے بیٹھے ہوئے ہیں، انہوں نے کہا کہ بھائی آپ وقت کے بارے میں تو مشہور تھا کہ آپ وقت پہ شروع کریں گے، تو میں نے ان کو بتایا کہ بھائی ہمیں 8 بجے کا ٹائم دیا گیا تھا، ہم اس کے حساب سے بالکل صحیح وقت پہ آئے ہیں. تو اگر آپ زیادہ بیٹھے ہیں تو اللہ آپ کے ثواب میں اضافہ فرمائے گا انشاءاللہ، لیکن آپ اس کو مینیج کر سکیں کبھی آئندہ. اصل میں ہوتا یہ ہے کہ آرگنائزرز کو آپ کی پنکچوئلٹی پہ اعتماد نہیں ہوتا، ہمارے اوپر تو میرے خیال میں شاید اعتماد کر پا رہے ہوں گے، آپ پہ نہیں کر پا رہے ہوتے. تو اس خاطر آپ لوگوں کو تھوڑا سا پہلے کا ٹائم دے دیتے ہیں. اگر آپ لوگ پنکچوئلٹی زیادہ دکھائیں گے تو پھر میرے خیال میں یہ لوگ آسانی سے اعتماد کر لیں گے اور وقت پہ اعلان کر کے وقت پہ ختم کر لیں گے. اب یہ ہے کہ ایک اچھی بات اس ٹائپ کے پروگرامس کے اندر یہ ہوتی ہے، جیسے یونیورسٹی کے لیکچر میں ہوتی ہے، جو بچہ جب آئے جب چلا جائے آپ کچھ کر نہیں سکتے. تو ماشاءاللہ آپ جب چاہنا چاہیں چلے جائیے گا، یہاں کوئی پکڑنے والا تو ہے نہیں، نہ نمبر کم ہو رہے ہیں. تو اس زحمت کو آپ برداشت کر لیجئے، اور آپ نے اگر کہیں تشریف لے جانا ہوگا تو ظاہر ہے کہ آپ تشریف لے جائیں گے، یہ ریکارڈ ہو رہا ہے، بعد میں آپ سن بھی سکتے ہیں، اس کو کوئی مسئلہ نہیں ہوگا. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. اچھا، اب ہمیں دوبارہ ایک ٹائپ کی سائلنس چاہیے ہوگی اور موومنٹ کم کرنی ہوگی کسی طریقے سے. تو سوالات کو لینے والے تھوڑی دیر انتظار کرنے کے بعد پھر سوال لینا شروع کریں تاکہ موومنٹ کم ہو جائے اور بات زیادہ اچھی طریقے سے کی جا سکے. لکھا ہے کہ داعش شام اور عراق کے بعد پاکستان میں آنے کی کوئی چانس تو نہیں ہے. اب ہمارے پاکستانی بھائی ظاہر ہے ڈر رہے ہیں کہ اس مصیبت سے ہم نے ان کو وہاں بھیجا تھا، کہیں وہ آ نہ جائیں. اچھا، صرف پاکستانی نہیں ڈر رہے، یورپین بھی اسی سے ڈر رہے ہیں، اور میں ایک اور بات بھی عرض کروں، ایرانی بھی اس سے ڈر رہے ہیں کہ یہ جو پبلک وہاں جمع ہوئی ہے اگر یہاں سے نکلی تو آف کورس یمن تو جائے گی، یمن جائے گی. اس خاطر میں کہہ رہا ہوں کہ سب یہ سوچ رہے ہیں کہ ان کا یہیں رہنا بہتر ہے. میرا اپنا یہ خیال ہے جو سب کا مشترکہ پلان رہے گا وہ یہ کہ ISIS شام اور عراق کے کچھ حصوں پہ کنٹرول رکھے، وہاں خاموشی سے بیٹھی رہے، اس کو کنٹین کیا جائے، اس کو یہیں پہ جمع کیا جائے، اس کو یہاں سے نہ نکالا جائے. اس پر اعتراض دو پارٹیز کو ظاہر فوراً ہوگا، شامیوں اور عراقیوں کو کہ بھائی یہ ساری بلا ہم کیوں اٹھائیں، ہمارا ملک مصیبت میں پڑا ہوا ہے. تو ان بیچاروں کی زیادہ سننے والے اس وقت نہیں ہوں گے. ٹرکی بھی اعتراض کرے گا کہ میری بارڈر پہ اتنا گن جمع ہوا ہوا ہے، ہر روز بم دھماکہ ہو رہا ہے میرے ملک کے اندر، یہ کہاں جائیں گے. کردی بھی اعتراض کریں گے کہ ہمارے بندے ان سے ہاتھوں مر رہے ہیں، تم لوگ کہاں ان کو رکھ رہے ہو. لیکن مجھے بدقسمتی سے یہ لگ رہا ہے کہ اس 15-20 ہزار کو قتل کرنا ممکن نہیں ہوگا، انہیں کوئی قتل نہیں کرے گا, اور ان کو چھوڑ بھی نہیں سکتے, چھوڑیں گے تو یہ اور لوگوں کو قتل کریں گے. تو میرا اپنے خیال ہے ایک کڑوا گھونٹ لوگ یہ لیں گے کہ ان کو گریجولی ختم کیا جائے, ان سے لوگوں کو کم کیا جائے, لیکن گریجولی. کوئی یہ نہیں چاہے گا کہ اچانک یہ ختم ہو اور پوری دنیا میں پھیل جائیں یا یمن چلے جائیں, تو یہ مسئلہ یہاں پر رہے گا. بہرحال پاکستانیوں کی طرف واپس آنے کا چانس ہے, بہرحال کچھ لوگوں کا واپس آنے کا چانس ہے, لیکن بڑی تعداد میں واپس آنے کا بظاہر چانس نہیں لگ رہا. لکھا ہے کہ یمن کیس گیم کا حصہ ہے اور سعودیہ اس گیم کا بڑا پلیئر کیوں ہے؟ اس لیے کہ سعودیہ اپنا انفلوئنس بڑھانا چاہتا ہے. سعودیہ یہ دیکھ رہا ہے کہ اگر ہم نے یمن میں اپنا اثر و رسوخ نہیں بڑھایا تو ایرانی آگے بڑھ جائیں گے, اور ایرانی اگر ان کے آگے بڑھ گئے تو سعودی عرب کے جنوب میں ایران آ جائے گا, ان کے دماغ میں یہ خطرہ ہے. انصار اللہ نے جذباتی کام کیے ہیں, جیسے ہمارے بھائی دوست کچھ جذباتی کام کرتے ہیں, انصار اللہ نے جذباتی کام کیے ہیں. ڈاکومنٹس کے مطابق ایرانی انصار اللہ کو نہیں چاہتے تھے کہ وہ عدن پہ قبضہ کریں, ایرانی انصار اللہ سے چاہتے تھے کہ وہ کنٹین کریں اور عدن پہ قبضہ نہیں کریں. انصار اللہ نے جذباتیت دکھائی, انہوں نے عدن پہ قبضہ کیا. جیسے انہوں نے عدن پہ قبضہ کیا سعودیوں نے فوج بھیج دی. تو میرا اپنا یہ خیال ہے کہ تھوڑا انصار نے جلد بازی کی ہے, جس کی وجہ سے یہ گیم اور خراب ہو گیا, اور جس کی وجہ سے سعودیز نے اور ریئیکٹ کیا. کنفرم سعودیوں نے اور ریئیکٹ کیا ہے, انہوں نے حماقت دکھائی ہے اس کام کے اندر, لیکن انصاریوں نے بھی تھوڑی سی جذباتیت دکھائی ہے. اس کے بعد اب یہ گیم پھنس گیا ہے, نہ ادھر نکلنے کا ہے نہ ادھر نکلنے کا ہے. اس کا صرف ایک راستہ ہے کہ سعودیز ختم ہو جائیں, اور میرا اپنا خیال ہے کہ وہ 2-3 سال کے اندر ختم ہو سکتے ہیں. تو یمنی اس گیم کو چلائیں گے, یمنی یہ دیکھ رہے ہیں کہ سعودیز کسی بھی وقت گر سکتے ہیں, تو وہ اس گیم کو چلائیں گے. وہ یہ سوچ رہے ہیں کہ اگر 2-3 سال ہم نے یہ گیم اور چلا لیا تو سعودی عرب ختم ہو جائے گا, سب کے لیے بہت اچھا ہوگا. تو یمنی اس پاور میں اس وقت. ایک بات ہمیشہ دیکھتے رہیے گا, ہر جنگ کے اندر ٹائم کس پارٹی کو فیور کر رہا ہے. یمن کی جنگ میں ٹائم سعودیز کے اگینسٹ ہے, یمنیز کو فیور کر رہا ہے, انصاریوں کو فیور کر رہا ہے. تو وہ ٹائم کا مسئلہ بہت امپورٹنٹ ہوتا ہے, جس سے بہت ساری چیزیں ہوتی ہیں. لکھا ہے فلسطین کا فیوچر کیا ہے. فلسطین پازیٹیو اینڈ کے اوپر ہے. آپ نے دیکھا کہ امریکہ نے آخری قرارداد جو سلامتی کونسل میں ہے اس کو ویٹو نہیں کیا, اور اسرائیل کے خلاف پہلی دفعہ سلامتی کونسل کے اندر قرارداد پاس ہو گئی. اسرائیل بہت سخت وقت میں ہے اس وقت, ان کے تعلقات بہت خراب ہیں. ان کی ساری امید اس پہ لگی ہوئی ہے کہ اب ٹرمپ آنے والا ہے, اور جیسے ہی ٹرمپ آئے گا ہمارے معاملات نسبتاً بہتر ہو جائیں گے. تو لیکن میرا اپنے خیال ہے کہ ایسا شاید مشکل ہے کہ ٹرمپ اتنا اوپنلی ان کو فیور کرے. اگر کرے تو اچھا ہے, اس سے امریکہ جلدی ڈوبے گا, اس سے امریکہ جلدی ڈوبے گا. جیسے میں نے کہا, یہ شہزادہ بہت اچھے وقت پہ آیا ہے ہمارے لیے, اس نے سعودیہ کو ڈبونے میں بہت اچھا کردار ادا کیا ہے. اسی طرح ٹرمپ کے بارے میں بھی میرا یہ خیال ہے کہ اگر وہ آئے, البتہ ٹرمپ بعض پازیٹیو کام بھی کرے گا, ٹرمپ بعض پازیٹیو کام یقیناً کرے گا, جس سے آپ کی اور میری امیج, میرے ذہن میں جو امیج ہے ٹرمپ کے بارے میں, وہ چینج ہوگی تھوڑی سی. میرا اپنا یہ خیال ہے. لیکن مستقبل میں آپ پاکستان کا کردار کیا دیکھ رہے ہیں؟ پاکستان پازیٹیو اینڈ کے اوپر ہے. پاکستان کے اندر اکانومی ڈیولپ کرنے کی طرف جا رہی ہے. کچھ چیزیں ظاہر ہے کہ یہاں پہ آرٹیفیشل ہمیشہ سے ہوتی ہیں, ہوتی رہیں گی, لیکن پھر بھی پازیٹیو اینڈ کے اوپر ہے پاکستان. اکنامکس کے ٹرم میں میرا اپنا یہ خیال ہے کہ ٹیک آف کی پوزیشن پہ آ چکا ہے پاکستان, اس وقت ٹیک آف کر چکا ہے. اگر پاکستان کے دشمنوں کو پاکستان پر جنگ کے ذریعے روکنے کی کوئی پلاننگ کرنی ہے تو یہ ان کے لیے رائٹ ٹائم ہے. میرا اپنے خیال ہے پاکستان اگلے 2-3 سال کے اندر اگر دشمنوں کے ہاتھوں کسی جنگ میں نہ پھنسا تو ٹیک آف کر لے گا, پاکستان کی اکانومی انشاءاللہ چل نکلے گی. لیکن بدقسمتی سے یہی وہ ٹائم ہوتا ہے جب دشمن اسٹرائک کرتا ہے, اس وقت پہ اسٹرائک ہوتی ہے. 1960s میں پاکستان اور ساؤتھ کوریا پیرلل چل رہے تھے, پاکستان اور ساؤتھ کوریا پیرلل چل رہے تھے, اور پاکستان کو اس وقت 65 کی جنگ اٹھانی پڑی, 71 کی مصیبت آئی, اور پاکستان وے بیانڈ ساؤتھ کوریا. ساؤتھ کوریا ہم سے 25 گنا زیادہ آگے جا چکا ہے. اس کے بعد 80s میں ہمارے پاس پیٹرو ڈالر آنا شروع ہوا, اور اس وقت افغان جنگ ہمارے سر کے اوپر آ گئی, اس نے مصیبت ڈال دی. مجھے لگ رہا ہے کہ ہم اس وقت ایک اچھی جگہ پہ کھڑے ہیں, اور بدقسمتی مجھے یہ لگ رہی ہے کہ اگر ہمارے پولیٹیشینز اور جو سو کالڈ اسٹیبلشمنٹ ہے وہ اس وقت صحیح کام میں نہیں گئی تو ایک جنگ ہمارے سر پہ آنے والی ہے. یمن کی جنگ آ رہی تھی, اللہ کا شکر ہے کہ نہیں آئی ہے. اب یہ ہے کہ اگلی مصیبت کیا آئے گی وہ اللہ جانتا ہے, باقی یہ ہے کہ پوزیشن اچھی ہے انشاءاللہ. البتہ اس کا مطلب یہ نہیں ہے کہ میں کہہ رہا ہوں معاشرے کے اندر انصاف بڑھ رہا ہے, نہیں میں یہ نہیں کہہ رہا ہوں, میں صرف اکانومی کے, میکرو اکانومی کے ڈیولپمنٹ کے اوپر بات کر رہا ہوں، معاشرے میں عدل و انصاف کی بات نہیں کر رہا ہوں. لکھا ہے کہ ہمارے معاشرے میں دینی علماء کی کمی ہے، آپ کے رائے میں نوجوان نسل کو اس فیلڈ میں کیریئر لینا چاہیے، ہماری کس حد تک اولویت ہونی چاہیے؟ میں اگر کوئی بات کہوں گا تو میں اپنی فیلڈ کے بارے میں تعریف کرتا ہوا نظر آؤں گا، تو مجھے سمجھ میں نہیں، آپ کسی کو شاید سمجھ میں نہیں آئے اس بات یہ بات، لیکن یہ میں آپ کی خدمت میں عرض کروں، پاکستان کی ڈیموگرافک کو دیکھتے ہوئے، پاکستان کی ہسٹری کو دیکھتے ہوئے، اگر اس ملک میں کوئی تبدیلی لانی ہے تو دینی علماء، جس کو انہوں نے دینی علماء لکھا ہے، مجھے نہیں پتا غیر دینی علماء کون ہوتے ہیں، بہرحال دینی علماء چاہیے ہیں، اس کے علاوہ کوئی راستہ نہیں ہے. اگر پاکستان میں کوئی چینج لانی ہے تو وہ علماء کے ذریعے سے آئے گی، اس کے علاوہ کوئی راستہ نہیں ہے. اور امام خمینی جیسے لوگ اس کو 25 سال پہلے سے کہہ رہے ہیں، 30 سال پہلے سے، کہ بغیر روحانیت کے اسلامی معاشرے تبدیل نہیں ہو پائیں گے. تو ہمارے پاس صرف ایک راستہ ہے کہ ہمارے پاس مضبوط علماء کی کلاس ہو، جو اپنے کام کو کرنا جانتی ہو، اس کے پاس عزت ہو، اس کے پاس انڈیپینڈنس ہو، اس کے پاس نالج ہو، اس سے کم پہ کام نہیں ہو پائے گا. لکھا ہے کہ اس تمام صورتحال کا تعلق ظہور امام سے بنتا ہے، ظہور کو قریب کرتا ہے یا نہیں کرتا؟ یہ کیسے ہو سکتا ہے کہ دنیا کے تعلقات اور تبدیلی ظہور سے کو متاثر نہ کرے، یا ظہور سے اس کا کوئی تعلق نہ ہو؟ بالآخر ظہور اسی دنیا میں ہونا ہے، اسی مڈل ایسٹ کے اندر ہونا ہے، تو مڈل ایسٹ کے واقعات یقیناً ظہور کو متاثر کریں گے. لیکن یہ کہنا کہ یہ وہ سین ہے جس پہ ظہور ہونا ہے، یہ نہ روایت ہمیں اجازت دیتی ہیں، نہ عقل ہمیں اتنی زیادہ اجازت دیتی ہے. ہاں ہم سے کوئی یہ پوچھے ڈیولپمنٹ پازیٹیو ہے یا نیگیٹو ہے، ڈیولپمنٹ پازیٹیو ہے، کنفرم میرے جیسے کے نزدیک ڈیولپمنٹ پازیٹیو ہے. بلکہ میں اپنے طور پہ ایک دعویٰ کرتا ہوں، کبھی کبھی آپ کے سامنے بھی کروں گا، وہ یہ کہ میرے خیال میں پوری غیبت کبریٰ میں اس سے اچھا دور نہیں آیا تھا. میرا اپنے خیال ہے تمام غیبت کبریٰ میں 1100 سال سے اوپر میں اس سے اچھا دور اہل بیت کے چاہنے والوں کے لیے نہیں آیا تھا. میرے خیال میں ہم ہسٹری کے کسی بہت بڑے ٹرننگ پوائنٹ کے اوپر کھڑے ہیں، اور ہمیں نہیں پتا کہ ہم ٹرننگ پوائنٹ پہ کھڑے ہیں. اب وہ ٹرننگ پوائنٹ امام کی تشریف آوری ہو یا کوئی اور ہو، یہ مجھے نہیں معلوم، لیکن یہ مجھے پتا ہے کہ ایسے سنہری موقع تاریخ میں بہت کم آئے، اگر میں کہوں کہ نہیں آئے، نہیں آئے، میرے خیال میں نہیں آئے. تو یہ بہت اچھا ٹائم ہے کئی اعتبار سے. ابھی اس پہ کبھی اور بات ہوں گی. لکھا ہے جب امریکہ اتنی بری حالت میں تو یہ خود کو سپر پاور کیوں سمجھتا ہے؟ کون پاگل ہے جو اپنے آپ کو کمزور اعتراف کرتا ہے؟ کوئی کتنا ہی کمزور ہو، وہ اکڑ تو ایسے ہی دکھاتا ہے جیسے میں طاقتور ہوں. اس کو بھی پتا ہے کہ اگر میں یہ بھی نہیں دکھاؤں گا تو پھر ویسے ہی مر جاؤں گا. بھائی آپ دیکھیں، ایک علاقے میں ایک آدمی نے 15-20 سال بدماشی کی ہو، اب اس بدماش کو ہیپیٹائٹس ہو چکا ہو، اس کو ڈاکٹر کہہ دیں گے بھائی تو 1 مہینے میں مرنے والا ہے، تو کیا وہ بدماشی ختم کر لے گا؟ وہ تو بدماشی اور دکھائے گا کہ کسی کو پتہ نہ چل جائے کہ میں بیمار ہوں، میں مرنے والا ہوں، میرا معاملہ ویسے ہی ختم ہو جائے گا. تو ان کی حالت بھی ایسی ہے. لکھا ہے البتہ اس کا یہ مطلب نہیں کہ ان کے پاس کوئی انسٹرومنٹ ہے ہی نہیں، نہیں، ابھی بھی ان کے پاس کافی انسٹرومنٹ ہیں، ابھی بھی ان کے پاس کافی ٹولز ہیں، لیکن اب وہ بات نہیں ہے. اب ان کا مقابلہ کرنا دنیا کے لیے بہت آسان ہے، اور ہمیں کریڈٹ دینا پڑے گا اسلامی انقلاب کو جس نے یہ حشر ان کا بگاڑ دیا ہے. اسلامی انقلاب نے 30-35 سال لڑ لڑ کے ان کا حشر بگاڑ دیا ہے، ان کی صورتحال بہت خراب کر دی ہے، اور ان کو بھی پتہ ہے کہ ان کے اوپر مصیبت کہاں سے آئی ہے، اس لیے یہ بہت غصے میں ہیں ایران سے، لیکن وہ کچھ کر نہیں سکتے ہیں بیچارے. تو وہ ہمارے لیے کام آسان ہو گیا اس اعتبار سے. پاکستان سمیت دیگر ملک اس کے انفلوئنس میں کیوں ہیں؟ ایک تو یہ کہ امریکہ کے پاس ابھی بھی کچھ انسٹرومنٹس ہیں جس کی وجہ سے وہ اکھاڑ پچھاڑ کر سکتے ہیں. دوسری بات یہ کہ پاکستان کی اسٹیبلشمنٹ خود آزاد نہیں ہے، وہ خود غلام بننے کے لیے تیار رہتی ہے، تو وہ کسی نہ کسی کے ساتھ تعلقات رکھ کر اپنے آپ کو زندہ رکھتی ہے. تو وہ اس خاطر امریکہ کے ساتھ ابھی بھی تعلقات رکھنا چاہ رہے ہیں، اور کسی بھی وقت پاکستان اپنا گیم چینج کرنے کی کوشش کر سکتا ہے. میرا اپنا خیال ہے کہ پاکستان بار بار امریکہ کے سامنے یہ دکھانے کی کوشش کرتا ہے کہ ہم بھی گیم چینج کر رہے ہیں. تو مثلا وہ چائنا کو اس کام کے لیے استعمال کرتا ہے، ایران کو اس کام کے لیے استعمال کرتا ہے، اور اگر روس کی طاقت ایسے ہی بڑھتی رہی تو پاکستان رشیا کو بھی اس کام کے لیے استعمال کرے گا. جیسا کہ میں نے سنا ہے پیوٹن صاحب آنے والے ہیں پاکستان، تو پاکستانی پیوٹن صاحب کو یہ کہیں گے کہ دیکھو بھائی ہم امریکہ کے زر خرید غلام نہیں ہیں، وہاں سے نکل کے آپ کے پاس بھی آ سکتے ہیں، لیکن ذرا تھوڑا یعنی کچھ آگے پیچھے کچھ خاص خیال رکھا جائے. تو پاکستان یہ کام کرتا ہے، وہ کر لے گا، میرا اپنے خیال ہے. امریکہ کو سمجھ رہے ہیں کہ اب اس میں اتنی بات نہیں رہی ہے، پاکستانی سمجھ رہے ہیں، میرا اپنے خیال ہے. یہ جو ہماری طاقتور فوج کے امریکہ سے تعلقات خراب ہوئے ہیں، اس کی ایک وجہ یہی ہے. پاکستانی آرمی اس بات کو سمجھ رہی ہے کہ امریکہ کی اب وہ طاقت نہیں رہی ہے، وہ اس بات کو بہت اچھی طرح جج کر رہے ہیں اور وہ خود بھی ادھر ادھر ہاتھ پاؤں مار رہے ہیں دکھ رہے ہیں. بارہ, اس صورت حال میں اسرائیل کا کیا کردار ہے؟ میں نے عرض کیا وہ لوگ بیک اینڈ پر ہیں اس وقت, بیک فٹ پر ہیں اس وقت, بہت سخت وقت ہے ان کے لیے. ٹرمپ کے اوپر امید لگا رہے ہیں لیکن اتنا ملنے کا نہیں ہے. لکھا ہے سعودی عرب کو امریکہ سے کیا مفاد ہے؟ صرف ایک فائدہ کہ سعودی آل سعود حکومت پہ رہے. جو سعودی عرب کا فائدہ ہے وہ صرف ایک ہے کہ آل سعود حکومت پر رہے, اس کے سوا ان کو کوئی فائدہ امریکہ سے نہیں ہے. جنرل راحیل کی کیا پوزیشن ہے؟ جو ابھی تک میڈیا کی خبریں ہیں وہ وہی ہیں جو آپ نے سنی ہیں, وہی ہیں جو میں نے سنی ہیں. وہ یہ کہ ان کو اس 34 ملکی, سو کالڈ 34 ملکی اتحاد کا سربراہ بنایا گیا ہے. ڈیٹیلز نہ آپ کے پاس ہیں, اگر آپ اندر کے آدمی ہیں تو آپ کے پاس ہیں, میں اندر کا آدمی نہیں ہوں, میرے پاس نہیں ہے. میرے پاس وہی ہے جو اخبار میں آیا ہے, اس میں کوئی ڈیٹیل نہیں ہے, اس میں کوئی چیز خاص نہیں ہے. ابھی صرف یہ ہے کہ گیس ورک ہے. جیسے وہ امتحانوں سے پہلے گیس پیپرز نکلتے ہیں جس میں آپ تکے لگانے کی کوشش کر رہے ہوتے ہیں, تو اس وقت سب لوگ تکے لگا رہے ہیں کہ راحیل صاحب یہ, یا راحیل صاحب وہ. ابھی خبر باہر آنے میں, لیک ہونے میں ٹائم لگے گا. میرے اپنے خیال ہے کچھ وقت کے اندر باہر آئے گی کہ اصل کہانی کیا ہوئی ہے. لکھا ہے جو کانفرنس ماسکو میں پاکستان, چین اور روس کے درمیان ہوئی, اس کا افغانستان پہ کیا اثر پڑے گا؟ میں نے عرض کیا کہ پاکستان ادھر ادھر دیکھنے کی کوشش کر رہا ہے. چین کو وہ ہمیشہ سے اس کام کے لیے رکھتا ہے, اور رشیا سے وہ تعلقات یقیناً بڑھائے گا اس سیناریو کے اندر کہ جو دنیا میں پیش آ رہا ہے. ریپیٹڈ کوسچن, درود بھیجے گا محمد و آل محمد. ہاں, انہوں نے ایک سوال لکھا ہے کہ آیت اللہ خامنائی پر دہشت گردی اور عراق یا سعودی پر حملے کا الزام لگایا گیا, اس کے بارے میں آپ پلیز واضح کریں کہ کیا یہ ایک افواہ ہے؟ مثلا کیا کہوں کہ یہ صحیح ہے؟ کہ یہ سوال کی کیا ضرورت ہے؟ یعنی ہمیں معلوم ہے کہ ظاہر ہے کہ جھوٹ ہے, تو اب اس میں سوال میں کیا رکھا ہے؟ وہ تو ظاہر ہے ایسی باتیں کریں گے. لکھا ہے کہ حلب کے متعلق کچھ روشن ڈالیں. حلب بہت بڑی ظاہر کامیابی, آپ سب کو بتائیے اس سے کتنا بلوا مچا ہے, کتنا پاکستانی میڈیا جو ہمدرد تھا تکفیریوں کا, وہ کتنا بیچارہ بلبلا رہا ہے, یہ ہم سب کو نظر آ رہا ہے. یہ جو ان کے سب پہ پریشانی چھائی ہوئی ہے, اس سے ہمیں سمجھ میں آ رہا ہے کہ حلب کوئی بہت امپورٹنٹ کام ہے کہ جو ہو گیا ہے. ہم سب کو اس بات کا اندازہ ہے. اب صرف پریشانی یہ نہیں ہے کہ حلب جیتے یا نہیں جیتے, پریشانی یہ آگے کیا ہوگا, اسٹریٹجی آگے کا مسئلہ ہے. یہ جو آپ نے دیکھا کہ ایمبیسڈر جس دن مرا ہے, رشین ایمبیسڈر ٹرکی کے اندر, اس کے اگلے دن ٹرکی اور رشینس کا اور ایرانیوں کا ایک جلسہ ہونے والا تھا, میٹنگ ہونے والی تھی فارن منسٹرز کی, اور وہ میٹنگ ہو گئی اور ابھی تک لیک نہیں ہوا ہے کہ اس میں کیا ہوا ہے. وہ کوئی میٹنگ اتنی امپورٹنٹ تھی کہ اس کو روکنے کے لیے اپوننٹ پاورز نے رشین امبیسڈر کو شوٹ کروا دیا ہے. صحیح ہے, تو ظاہر ہے کہ اگلی اسٹریٹجی بہت امپورٹنٹ ہے کہ آگے کیا ہونے والا ہے. ابھی ان باتوں کو واضح ہونے میں ٹائم لگے گا. انہوں نے لکھا ہے کہ پاکستان کے لیے کیا بہتر نہیں امریکہ کو چھوڑ کے سعودی عرب کے پاس, رشیا کے پاس جائے, اور سعودیوں کو چھوڑ کر ایران کے پاس جائے؟ میں ایک اور بات بھی کہوں گا, کیا پاکستان کے لیے بہتر نہیں کہ اپنے آپ کو مضبوط کر لیں؟ سب سے بہتر یہ کہ ہم اپنے آپ کو مضبوط کریں, ہم اپنے پاؤں پہ کھڑے ہوں, اپنے قوم پر انحصار کرتے ہوں, ہماری قوم کے پاس طاقت ہو, تو یہ سب سے امپورٹنٹ کام ہے. تو آپ اور میں اصل میں 60 سال میں اس بات کے عادی ہو گئے کہ ہم کسی کے پیچھے چلیں, کسی کے نیچے چلیں. ہم اس بات کو نہیں سوچ پا رہے کہ ہم ایک انڈیپینڈنٹ کنٹری کے طور پہ بھی زندگی گزاریں. پاکستان کے پاس بے پناہ پوٹینشیل ہے آزاد ملک بننے کا, اور اس کو ہم اپنی احساس کمتری کی وجہ سے نظر انداز کر رہے ہیں. یہ اچھی بات نہیں ہو رہی ہمارے ساتھ. ہمارے ساتھ جو سب سے بڑی گڑبڑ ہو رہی ہے وہ یہ کہ ہمیں احساس کمتری میں ڈالا جا رہا ہے. ہمیں اس وقت سب سے زیادہ اعتماد کی ضرورت ہے, اور اس کے لیے بہت ضروری ہے کہ کچھ پاکستان کے اندر کامیابی کی کہانیاں بنیں. کامیابی کی کچھ کہانیاں بننا اس وقت بہت ضروری ہے. ہمارے یہاں مصیبت یہ ہے کہ جو کامیابی کی بڑی کہانی بنتا ہے اس کو اپوننٹ پاورز ذلیل کر دیتی ہیں. ہمارے ملک میں انہوں نے ہماری ہمتوں کو توڑنے کے لیے ایک آسان فارمولا یہ پکڑا ہے کہ جو بھی قوم کا ہیرو بنے اسے کسی ٹائم پہ لا کے ذلیل کر دو, تاکہ قوم اپنے ارادے کے اندر کمزور پڑ جائے. اچھا, کچھ تو ہم خود بھی کر لیتے ہیں, کچھ وہ لوگ کروا دیتے ہیں. کچھ ہم بھی کرتے ہیں, وہ کیسے کہ ہم جیسے ہی دیکھتے ہیں ہمارے اندر کوئی بڑا ہو رہا ہے تو ہم اس کو نیچے سے گھسیٹ لیتے ہیں. تو ہم شیعوں میں بھی یہی کرتے ہیں. میں آپ کی خدمت میں عرض کروں, مثال کے طور پر اگر ہمارے پاس کوئی امپورٹڈ عالم آئے تو ہم اس کا بہت احترام کرتے ہیں. اپنا پاکستانی عالم آئے تو پوچھتے ہیں کس پارٹی کا ہے. ہم بھی یہی کرتے ہیں. تو پوری قوم کی مینٹیلٹی بنی ہوئی ہے, دینی حلقوں کی بھی یہ مینٹیلٹی بنی ہوئی ہے. ہمیں اس کو توڑنا پڑے گا. अपने अंदर कामयाबी की कहानियां बनानी पड़ेंगी। कुछ लोगों को बड़ा बनना पड़ेगा और कुछ लोगों को बड़ा बनाना पड़ेगा, वरना ये काम हल नहीं हो पाएंगे, मुश्किल में फंस जाएंगे हम लोग। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। जनाब एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। कितने बजे बंद कर दीजिए? इन्होंने हमसे कहा कि मोहम्मद वाले, जैसे कि आपने अंदाज़ा लगा लिया होगा ये चाह रहे हैं कि जल्दी ख़त्म हो जाए, ज़ाहिर है आपकी खातिर यह हमसे कह रहे हैं। तो हमने इन्होंने कहा कि हमने चूंकि टाइम एक्सीड कर चुके हैं तो हम इसको ख़त्म करते हैं, तो मैंने इनसे कहा कि हम 9:45 पे ख़त्म कर लेते हैं। तो 6 मिनट मैंने इनसे आपके लिए ले लिए हैं, तो अगर आप 6 मिनट से पहले जाना चाहें तो आप चले जाइए, वरना 9:45 पे हम ख़त्म करेंगे इंशाल्लाह। लिखा है कि आप MWM और तहरीक बेदारी उम्मत मुस्तफ़ा के बारे में क्या नज़रिया रखते हैं? जिसने भेजा होगा उसने सोचा भी नहीं होगा कि मैं पढ़ूँगा, उसने सोचा होगा कि अगर ये रखते देखते ही नहीं पढ़ेंगे। अच्छा मैं क्यों नहीं पढ़ूंगा? मैं पढ़ूंगा और मैं सिर्फ एक बात कहूंगा, जिसके पास जो मंसूबा है पेपर पे लाए और कौम को दिखा दे कि मेरे पास ये मंसूबा है। मसलन MWM के पास कोई प्लान है, तहरीक बेदारी मुस्तफ़ा के पास प्लान है, मेरे पास कोई प्लान है, आपके पास कोई प्लान है, पेपर पे लेकर आओ, 25-30 सफ़े का एक स्ट्रेटेजिक पेपर बनाओ और हमें दो कि ये कौम के लिए हमारा मंसूबा है। बातों में वक्त मत लगाओ, इधर उधर के काम सब कर सकते हैं, ये भी बहुत अच्छे काम कर रहे हैं, MWM बहुत अच्छा काम कर रही है, तहरीक बेदारी मुस्तफ़ा बहुत अच्छा काम कर रही है, सिर्फ एक कमी है, स्ट्रेटजी नज़र नहीं आ रही, प्लानिंग नज़र नहीं आ रही। प्लानिंग थोड़ी बहुत हम ऑब्जर्व कर पा रहे हैं, मिसाल के तौर पर जो भी तहरीक बेदारी मुस्तफ़ा के काम को देखेगा वो क्या, मुझे प्लानिंग नज़र नहीं आ रही, या तो वो अंधा है या वो इस बात को समझ नहीं पा रहा है। प्लानिंग यकीनन नज़र आ रही है, MWM की तरफ से भी कुछ ना कुछ प्लानिंग नज़र आ रही है, लेकिन मेरा अपना ये ख्याल है बेहतरीन रास्ता ये है स्ट्रेटेजिक पेपर बनाया जाए, आपकी जो भी प्लानिंग है उसको 15 साल 20 साल 25 साल 10 साल 5 साल ही सही, 5 साल की कोई प्लानिंग लाओ, 10 साल पेपर पे रिफ्लेक्ट करो, आप ये बताओ किस पॉइंट से निकलकर आप किस पॉइंट तक लेकर जाओगे, वरना कौम को कुछ पता नहीं चलेगा, ये अगले 15-20 साल भी ऐसे ही निकल जाएंगे। तो मेरा अपना ये ख्याल है कि जिस किसी के पास ये ताकत है वो ये काम करे कि स्ट्रेटजी डिफाइन करे, प्लानिंग को डिफाइन करे और पेपर के ऊपर रिफ्लेक्ट करे। अच्छा मुमकिन है कोई मुझसे कहे कि मौलाना ऐसी चीज़ें पेपर्स पे नहीं लाई जाती वरना दुश्मन समझ जाता है, तो ये मैं आपको गारंटी से कह दूँ अगर आप पेपर पे नहीं लाएंगे तो सिर्फ दुश्मन समझेगा, और पेपर पे लाएंगे तो दोस्त भी समझ जाएंगे। दुश्मन ने तो हर सूरत में समझ लेना है, आप पेपर पे ना ला के दोस्तों को गफलत में डाल देते हैं। तो आप मेरा अपने ख्याल है जो मैं समझता हूँ वो ये है कि भाई स्ट्रेटजी पेपर पे लाओ। अच्छा जो चीज़ नहीं लानी है वो मत लाओ, ये थोड़ी कह रहे हैं कि 100% ले आओ, जो चीज़ नहीं लानी है वो मत लाओ, लेकिन आप लेकर तो आओ ताकि ये पता चले कि आप जाएंगे कहाँ, आप पहुँचाएंगे कहाँ, और दोस्तों को ये एतमाद हो जाए कि भाई हमारे पास भी कोई मंसूबा चल रहा है अंदर अंदर। ठीक है, तो ये हमारे ख्याल में सबसे बड़ी ज़रूरत है। जब आप वो मंसूबा लाएंगे ना फिर ये भी समझ में आ जाएगा कि आपके पास उस मंसूबे को इम्प्लीमेंट करने के लिए लोग हैं या नहीं हैं। अभी तो कुछ समझ में ही नहीं आ रहा ना, तो हमें ये भी नहीं पता चलेगा कि लोग किसके पास कितने हैं। मिसाल के तौर पर अगर मुझसे कोई ये कहे मैं 10 साल में पाकिस्तान की इकॉनमी को तब्दील करने वाला हूँ, मैं सबसे पहले कहूँगा अच्छा ये बताओ तुम्हारे पास मंसूबा क्या है, वो मंसूबा मुझे देगा, मैं फ़ौरन उस मंसूबे को देखकर ये देखने की कोशिश करूँगा कि इस मंसूबे पर अमल दरामद के लिए जो ह्यूमन रिसोर्सेज चाहिए वो इस पार्टी के पास हैं या नहीं है। अगर इस पार्टी के पास वो ह्यूमन रिसोर्सेज नहीं है तो इसने उन ह्यूमन रिसोर्सेज को बनाने के लिए किन इंस्टीट्यूशंस को डेवलप किया है, किन इंस्टीट्यूशंस से वो ह्यूमन रिसोर्सेज बनाएगा। अगर वो ये कहे मैं ये करने वाला हूँ लेकिन मेरे पास ह्यूमन रिसोर्सेज नहीं है, मेरे पास फाइनेंशियल रिसोर्सेज नहीं है, मेरे पास इस काम के लिए करने वाले लोग नहीं है, तो मैं कहूँगा बस इसका मतलब है ये तुम्हारी विशफुल थिंकिंग है, ये तुमने जीते जागते ख्वाब देखा है, अल्लाह इस ख्वाब में कामयाब करे, लेकिन मंसूबा नज़र नहीं आ रहा है। तो हम चाहते हैं कि प्लानिंग नज़र आए। प्यूटिन और ट्रंप के आपस के ताल्लुकात, गालिबन ट्रंप के रूस में मुबैना कारोबार से इन दो पार्टियों के ताल्लुकात में क्या फ़र्क आ सकता है? दोनों के ताल्लुकात तो बहुत अच्छे हैं, ये तो समझ में आता है कि ये कोई अफवाह नहीं है बल्कि ये कुछ सीरियसनेस है इसके अंदर। अरे प्यूटिन ने हैकिंग करवाई है या नहीं करवाई है ये भी एक इशू है, मेरा अपने ख्याल है थोड़ी बहुत यकीनन हुई है, मेरा अपने ख्याल है जो अभी दूर तरह से इन सब बातों से नज़र आ रहा है वो कुछ ना कुछ तो ड्रामा यहाँ पर हुआ है। لیکن یہ کہ ان دونوں کے تعلقات سے اثر کیا پڑے گا؟ کیا ہم یہ سوچ رہے ہیں کہ امریکہ سرنڈر کر دے گا پیوٹن کے سامنے؟ میرا اپنے خیال ایسا نہیں ہونا چاہیے. اسی کسی امریکن پریزیڈنٹ کے پاس اتنی طاقت نہیں ہوتی کہ وہ پوری اپنے ملک کی ایڈمنسٹریشن سے ہٹ کر ایک ڈیسیشن لے اور پورے ملک کو کسی کے سامنے سپرد کر دے. تو میرا اپنے خیال ہے کہ اس میں اور بہت ساری کمپلیکیشنز ہونی چاہیے جو آہستہ آہستہ سامنے آئیں گی. ایک اور بات ہو سکتی ہے جو بڑی خطرناک ہے, وہ یہ کہ یہ ہو سکتا ہے کہ ٹرمپ ایکچولی امریکہ کی ایڈمنسٹریشن کے کسی ایسے بلاک کا نمائندہ ہو جو اب طاقت پکڑ رہی ہے. یعنی امریکہ میں دو ٹائپ آف ایڈمنسٹریشن ہو, ایک وہ ایڈمنسٹریشن کا بلاک ہو کہ جو اوباما ٹائپ کے لوگوں کو فیور کر رہا ہو, اور امریکن کے ایڈمنسٹریشنز کے اندر ہی ایک ٹائپ کا ایسا بلاک ہو جو ٹرمپ ٹائپ کے لوگوں کو فیور کر رہا ہو, اور وہ بلاک اب طاقت پکڑ گیا ہو, تب امریکہ کا فیوچر کچھ اور ہو سکتا ہے. تب یہ ہو سکتا ہے. تو اندر اگر کوئی چینج آ گئی ہے تب تو بات ہے, ورنہ ٹرمپ اکیلا کچھ نہیں کر پائے گا. درود بھیجے گا محمد و آل محمد. گوادر سے پاکستان کو کتنا ریونیو حاصل ہو سکتا ہے؟ کیا یہ پاکستان کی اکانومی بہتر بنا سکتا ہے؟ میں اس کو چھوڑ دیتا ہوں کہ گوادر سے کیا ہوتا ہے, پورے پیکج کو لے لو نا, جس کو ہم لوگ سی پیک کہتے ہیں. میرا اپنے خیال ہے جو ابھی تک مجھے سمجھ میں آ رہا ہے, ہمارے ملک کی جو ایڈمنسٹریشن تھی, اسٹیبلشمنٹ تھی, اس نے 70s میں اٹامک انرجی کو اپنا ایسٹ بنایا تھا. 70s میں جب پاکستان نے اٹامک انرجی بنائی تو اس کو اپنا اسٹریٹجک ایسٹ بنا کے رکھا کہ یہ وہ اسٹریٹجک ایسٹ ہے جو ہمیں دشمنوں کے مقابلے میں بچائے گا. اس نے تقریباً 30 سال پاکستان کے لیے کام کیا ہے. 90s میں شاید ہم نے رول بیک کیا, جو کچھ بھی کیا, 30 سال تک یہ ایسٹ ہمارے لیے کام کرتا رہا ہے. مجھے لگ رہا ہے ہماری اسٹیبلشمنٹ نیکسٹ ایسٹ کے طور پر سی پیک کو دیکھ رہی ہے. مجھے لگ رہا ہے کہ یہ سی پیک کو نیکسٹ ایسٹ کے طور پر دیکھ رہے ہیں, اسٹریٹجک ایسٹ ایز امپورٹنٹ ایز نیوکلیئر پاور. تو مجھے لگ رہا ہے کہ یہ کوئی بہت بڑا پلان اپنے ذہن میں سوچ رہے ہیں. پلان لگ بھی رہا ہے, بہت بڑا پلان, بہت بڑا ہے اور ڈوئیبل لگ رہا ہے. یعنی اچھی بات یہ کہ یہ پلان کوئی ہوائی خیال نہیں لگ رہے ہیں, بلکہ بہت پریکٹیکل پلان ہے ان کے پاس. اور چائنیز کے پاس اس سارے پلان کی ساری ریسورسز کرنٹلی اویلیبل ہیں. یہ سارا پلان ان کے لیے پینٹس ہے, کیونکہ اس سارے پلان کی جو ورتھ بن رہی ہے وہ $57 بلین بن رہی ہے. ان کے پاس جو فارن ایکسچینج ریزروز ہیں وہ ٹریلین سے زیادہ, ٹریلین کو ٹچ کر رہے ہیں. تو ان کے لیے $57 بلین اسپیئر کرنا کوئی مشکل کام نہیں ہے. اس پورے پلان کے اندر کوئی ایسی ٹیکنیکل ایڈوانسمنٹ نہیں چاہیے جو چائنا کے پاس اس وقت نہ ہو. ایون پاکستان کے اندر بھی کافی پارٹس اویلیبل ہیں. تو اس پلان کے اندر ڈوئیبل ساری چیزیں ہیں, نہ ہونے والی کوئی چیز نہیں ہے اس کے اندر. پاکستان کے لیے اس کی امپورٹنس بہت امپورٹنٹ ہے. صرف ایک بات ہے, پاکستان کی آزادی جس کو ہم سوورنٹی کہتے ہیں بہت میجر کمپرومائز ہو رہی ہے. یہ بہت بڑی مشکل ہے. چائنیز کو ہم جو اتنا آگے لا رہے ہیں تو یہ اس کا مطلب یہ ہے کہ وہ پاکستان کے باس بننے والے ہیں. اور چائنیز جب انویسٹرز پاکستان میں انویسٹ کریں گے تو پاکستان جیسا ٹائنی ملک چائنیز جیسوں کی انویسٹمنٹ کو سنبھال نہیں پائے گا. یہ پورا ملک ان کے ہاتھ میں جائے گا. تو پاکستان کی سوورنٹی جو ہے وہ سیریسلی کمپرومائزڈ ہوگی چائنیز کے اندر آنے سے. اب یہ ہماری اسٹیبلشمنٹ شاید اس طرح سوچ رہی ہے کہ چائنیز ملک پہ قبضے کے خواب نہیں دیکھیں گے. کیوں نہیں دیکھیں گے؟ سادہ سی بات ہے, ایک کسی نے اسٹریٹجی کے لیول پر یہ بات کہی, کہنے کا بھائی یہ بتاؤ کیا انڈیا پاکستان پہ قبضہ کرے گا؟ تو کسی نے کہا ہاں کر لے گا. اس نے کہا وہ نہیں کرے گا, اس سے وہ پدا سا کشمیر نہیں سنبھالا جا رہا, وہ اس بلبے کو کہاں سنبھالیں گے؟ تو چائنیز کو بھی یہ پتا ہے کہ ان سے سنکیانگ نہیں سنبھالا جا رہا ہے, وہ پاکستان جیسے بلبے کو سنبھال کے کیا کریں گے؟ تو میرا اپنا خیال ہے وہ قبضے کا خواب نہیں دیکھیں گے, وہ صرف بینیفٹ لینے کا خواب دیکھیں گے. 9:45 سے اوپر ہو گیا, آپ لوگوں کے صبر و تحمل کی ہم داد دیتے ہیں. اللہ آپ کے صبر میں اور اضافہ فرمائے, اور ان لوگوں کو جن دوستوں نے یہ کام کیا ہے مزید کامیابی نصیب فرمائے. درود بھیجے محمد و آل محمد.